من الشيطان اللذين الرجيم بسم الله الرحمن الرحيم الحمد لله والصلاة والسلام على رسول الله وآله وآل الله ولعنة الدائمة ولا عداوتهم أعداء الله من يوم عداوتهم إلى يوم لقاء الله أما بعد قال قرآن المجيد والفرقان الحميد بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كونوا أنصار الله وقال حسين بن علي عليه السلام هل من ناس ينصرنا درود پڑھ محمد وآل
محمد.
گفتگو ہماری جس موضوع پر ہے وہ استغاثہ حسین اور عصر حاضر. عصر عاشور میں جو استغاثہ بلند کیا ابا عبداللہ نے حلم ناصرین سننا کہ کوئی ہے جو میری نصرت کرے, یہ وہ استغاثہ ہے جو قرآن بھی فرماتا ہے اپنی آیتوں میں کہ یا ایھا الذین آمنوا اے ایمان والو کونوا انصار اللہ دین کے, اللہ کی نصرت کرو. مومنین سے خطاب ہے نصرت کا, کیونکہ مومنین سے توقعات ہے, کیونکہ مومنین نے اللہ سے ایمان کا رشتہ جوڑا ہوا ہے. جنہوں نے رشتہ نہیں جوڑا ان سے کوئی توقعات نہیں ہوتی ہے. قرآن نے یا ایوہ الناس نہیں کہا کہ کوئی بھی آ جائے جو نصرت کرے اللہ کے دین کی, نہ مومنین آ کر کے نصرت کرے, کیونکہ ان سے توقعات ہیں کہ یہ کام آ کر کے کرے, دین کی نصرت کرے, دین کی مدد کرے. لیکن یہ مفہوم نصرت نہیں سمجھ میں آتا. کیوں نہیں سمجھ میں آتا؟ کیونکہ مشکل بنیادی ہے, اساسی ہے. حسین کے استغاثہ کو ہم نے محدود کر دیا کہ یہ صرف عصر عاشور ایک احساساتی نعرہ تھا یا شعار تھا حسین ابن علی کا, یا درد تھا حسین ابن علی کا کہ کوئی نہیں ہے میرے ساتھ, میں تنہا ہوں, اور پکار کر کے کہہ دیا حل میں ناصر ینصرنا. لیکن اس طرح سے نہیں ہے. امام معصوم کی کلام, امام معصوم کی مقدس لسان سے جب کوئی کلمہ جاری ہوتا ہے تو اس کے پیچھے بہت عمیق اور دقیق فلسفہ ہوتا ہے. ائمہ اطہار اولیاء اللہ کی زندگیاں ہماری زندگیوں کی طرح نہیں ہیں, جس میں اکثر کام عبث ہوتے ہیں, فضول ہوتے ہیں, بے معنی ہوتے ہیں, بے مقصد ہوتے ہیں. جب عبداللہ نے یہ شعار بلند کیا, یہ استغاثہ بلند کیا, تو حسین کی کوئی آرزو تھی اس استغاثہ کے پیچھے, کیونکہ یہ وہی استغاثہ ہے جو قرآن میں حضرت عیسیٰ نے بلند کیا, اپنے حواریوں سے کہا کونوا انصار اللہ, کوئی ہے جو آ کر کے میری نصرت کرے. تو حواریوں نے جواب دیا, ان میں سے کچھ حواریوں نے جو ایمان لے آئے تھے, کہ ہم آپ کی نصرت کریں گے. اسی طرح سے جن لوگوں نے آ کے رسول اللہ کی مدد کی, بالخصوص مکہ میں جب رسالت مانگ تھے اور دین کی راہ میں بہت بڑی رکاوٹ کفار مکہ نے آ کر کے رکھ دی تھی اور دین کی ترویج کو آگے نہیں بڑھنے دے رہے تھے, اس وقت مدینے سے دو گروہ آیا قبائل کا, اوس و خزرج, جنہوں نے آ کر کے رسالت معاف سے درخواست کی کہ آپ ہمارے ساتھ چلیں اور ہم آپ کی نصرت کریں گے اس قوم میں. اور واقعی انہوں نے نصرت کی, اور رسول اللہ جب مدینے پہنچے اور دیکھا کہ یہ اپنے قول اور اپنے وعدے کے سچے ہیں, تو ان کو لقب دیا کہ یہ انصار اللہ ہے, انہوں نے اللہ کی نصرت کی ہے. اور آخر تک اب تک وہ طبقہ انصار کے نام سے ہی معروف ہے. اسی طرح سے امیر المومنین نے بہج البلاغہ کے خطبات میں پکار پکار کر کہا کہ مجھے انصار چاہیے, مجھے ناصر چاہیے, جو نکل کر کے آئے میرے ساتھ, جو میدان میں آئے میرے ساتھ. لیکن علی کا درد یہ ہے کہ علی کو نہ صرف کہ ناصر بہت کم ملے بلکہ ناصور زیادہ ملے. وہ جنہوں نے علی کو رلایا, وہ جنہوں نے علی کو تڑپایا, اور علی کی آہ نکلتی ہے, اے خدا یا انہیں مجھ سے اٹھا لے, या मुझे इनसे ले दे, मैं इनसे बेजार हो गया हूं। अली अपने ही लश्कर से, अपने ही साथियों से बेजार है। क्यों बेजार है? इनकी सुस्ती की वजह से, इनकी नुसरत ना करने की वजह से। मैं इन्हें गर्मियों में पुकारता हूं, ये कहते हैं अभी गर्मियां हैं नहीं आ सकते। फिर कहते हो सर्दियां आती हैं आओ, ये कहते नहीं अब मौसम ठंडा है हम नहीं आ सकते। अमीर मोमिन कहते क्या माविया के लश्कर को गर्मी और सर्दी नहीं लगती? वो कैसे मैदान में है माविया के साथ, तुम क्यों नहीं आते मैदान में? फिर कहा कि तुमने मेरे जिगर को पीप से भर दिया है, इतनी अजियत दी है मुझे। ये अमीर मोमिन की आरजू थी कि कोई अंसार मिल जाए, बहुत कम मिले, अम्मार जैसे, अबू जर जैसे, बहुत कम साथी मिले अली को। और हर इमाम की यही आरजू होती है कि अंसार मिले। हम जो आज 1400 साल के फासले पर बैठे हैं और इमाम मासूम की हयात तय्यबा जो खत्म होती है और गैबत में चली जाती, जिसका आखिरी सिलसिला, उसके दरमियान और हमारे दरमियान तकरीबन इस वक्त 1200 साल का फासला है। 1200 साल के फासले पर बैठ करके इमाम के पैरों होने का दावा करना बहुत आसान है, क्योंकि 1200 साल का फासला है, इस वक्त इमाम मौजूद नहीं है। वो जिनके सामने इमाम मौजूद थे वो भी जब वक्त आया तो नासिर नहीं बन सके। करबला में अक्सर नासिर नहीं बन सके, अक्सर उम्मत मुसलमान नासूर बन गई हुसैन के लिए, अबा अब्दुल्ला के लिए। वो जिन्होंने अबा अब्दुल्ला को अपनी आंखों से देखा, वो जिन्होंने हुसैन इब्ने अली को कभी पुश्त नबी पर देखा, कभी दोशाए नबी पर देखा, जिन्होंने हुसैन के फजाइल खुद ज़बाने अतहारे नबूवत से सुनी, यानी इससे बड़े और क्या फजाइल हो सकते हैं हुसैन इब्ने अली के, कि नबी खुद फजाइल हुसैन बयान करे। हुसैन मिन्नी व अना मिनल हुसैन, इन्नल हुसैन मिसबाहुल हुदा व सफीनतन नजात। ये हदीस नबवी है जो रसूलल्लाह ने बंद कमरे में नहीं सुनाई है, अवाम के दरमियान बैठ करके तारुफ कराया अबू अब्दुल्ला का, लेकिन उसके बावजूद भी हुसैन की नुसरत के लिए ना आए। ये नहीं कि दुश्मन थे, दुश्मन तो थे, वो कम थे दुश्मन जो मदीने में थे, जो मक्का में थे, जो कूफा में थे, ये दुश्मन नहीं थे हुसैन इब्ने अली के, बल्कि शियार था इनका। इन्होंने खतूत लिखे, खत लिख लिख कर बुलाया हुसैन को, लेकिन फिर भी नुसरत के लिए ना आए जब वक्त आया तो। क्या वजह है इसकी? बहुत सी वजूहत है, हर तबके की एक वजूहत है। मदीना वाले क्यों नहीं आए, मक्का के हाजी क्यों नहीं आए, और कूफी क्यों नहीं आए, इन सब के पीछे कोई ना कोई असबाब है, कोई वजूहत है। लेकिन अगर कुल्लन इसे समेटा जाए तो बुनियादी और असासी वजह यही है कि दीन शनासी, दीन अपने महवर से हट चुका है, और इमामत की शनासी ना होना, इमाम शनास ना होना, इमाम की सही मार्फत और पहचान ना होना। मैंने कल जिक्र किया था जैसे कि, क्योंकि आज मुझे अपने मौसू को किसी और बुनियादी रूप की तरफ ले जाना था, लेकिन क्योंकि आज शहादत है तो रज़ा अलैहिस्सलाम भी है, तो उस मौसू की तरफ आना है, तो इंशाल्लाह उस बुनियादी मौसू की तरफ कल से कोशिश करेंगे वहां जाए। लेकिन आज यही इमामत के बाब को थोड़ा सा खोलने की कोशिश करते हैं, ताकि समझ में आए कि नासिर बनने के लिए पहले सही इंसान को इमाम शनास होना चाहिए। और इमाम शनास से होने से क्या मुराद है? ये नहीं कि इमाम की तारीख विलादत पता हो, इमाम की जोजा के नाम पता हो, इमाम के बच्चों के नाम पता हो, इमाम किस शहर में पैदा हुई ये पता हो, शहादत कहाँ हुई, किस दिन हुई, ये मारिफत नहीं है, ये हिस्टोरिकल फैक्ट्स है, ये तारीख है। अगर ये ना भी पता हो किसी को कि इमाम हुसैन की विलादत 5 शाबान को हुई या 3 शाबान को हुई या 2 शाबान को हुई, अगर इसमें मुश्किल भी हो तो इससे कोई इमामत की मारिफत में फर्क नहीं पड़ता। इसे हमारे मुख्तलिफ तारीखें हैं, जैसे आज आप इमाम रजा की शहादत मना रहे, लेकिन ईरान में आज नहीं इमाम रजा की शहादत, वो तारीख और है। फर्क इससे कोई, आज बनाए या बाद में बना दे। मुहिम यह है कि इन अय्याम को जरिया बनाए इमाम की मारिफत हासिल करने के लिए, अपना रिश्ता जोड़ने के लिए इमाम के साथ। एक नहीं दो तारीखें बनाए, अय्याम फातिमा दो तारीखें, दो तारीखें, एक 70 दिन के फासले पर रसूलुल्लाह की रहलत के और एक 95 दिन के फासले पर है, दोनों में अय्याम फातिमा बनाए। कि फातिमा जहरा की मारिफत के लिए एक दिन काफी नहीं है, प्रोग्राम हर जगह हो, अभी सिलसिला चल पड़ा है, इंशाल्लाह हर जगह होना चाहिए, कम से कम 5 मजालिस अय्याम फातिमा में करना चाहिए आपको। अगर कोई नहीं भी है, कोई मौलाना नहीं है, कोई खतीब नहीं है, अल्हम्दुलिल्लाह आज इंटरनेट का दौर है, आप अच्छी तकारीफें डाउनलोड करें। मैं आपको एड्रेस भी दे दूं, islamimarkaz.com, इस पर जाएं आप, उस्ताद बुजुर्ग नसीह जवाद नकवी की तकारीरें मौजूद है वहां पर। अक्सर दुनिया में इसी तरह से है, आज आप हिंदुस्तान में चले जाए, जवान जमा होते हैं, इन्हीं तकारीर को मल्टीमीडिया पर लगाते हैं, मिडिल ईस्ट में, कुवैत में, ओमान में, मुख्तलिफ जगहों पर मल्टीमीडिया प्रोजेक्टर पर लगाते हैं, जमा होते हैं और बैठ कर मुस्तफीद होते हैं। यानी ये ना हो कि ये बहाने ना हो हमारे लिए कि कोई आलिम आए, कोई जाकिर आए, कोई खतीब आए तो ही हो ना। तश्नगी जहां पर होती है वहां खुद इंसान जाता है पानी की तलाश में। यही अगर आपको प्यास लगी और कोक नहीं मिल रहा है तो आप कहें नहीं मैं नहीं पीऊंगा पानी, क्योंकि कोक नहीं, मेरी आदत है कोक से प्यास बुझाने की। अब सादा पानी भी मिल जाए, गर्म पानी भी मिल जाए, इंसान पी लेता उसे, क्योंकि तश्नगी है। मुश्किल ये कि हमारे अंदर तश्नगी नहीं है दीन की तरफ, प्यास नहीं है दीन को समझने की, मुश्किल यहां पर है बुनियादी। वो क्यों नहीं है? क्योंकि दीन सही माने से मानो में हमने नहीं समझा कि दीन का क्या रोल है हमारी जिंदगी में। आखिर दीन किस लिए है, किस मुश्किल का हल है, किस मर्ज की दवा है दीन हमारे लिए। बहरहाल इसकी तरफ आएंगे बात पे, लेकिन अभी जो जिक्र है वो ये है कि इमामत शनास होना, इंसान को इमाम शनास होना। कल मैंने जिक्र किया था कि एक रिश्ता जो हमने इमाम से जोड़ा हुआ है वो ये तिजारती रिश्ता है कि इमाम हमारे लिए जरिया है हाजतों का, मन्नतों का, मुरादों का। हर्ज नहीं है इसमें, कोई ममनू काम नहीं है ये कि ना करे इंसान, ना मांगे इमाम से, ना मांगने में हर्ज नहीं है, लेकिन लेने से इससे इंसान के करामत में और मारिफत इमाम में कोई इजाफा नहीं होता। क्योंकि जैसे कल बयान भी किया था, मिसाल भी दी थी कि इमाम ने हर एक को दिया, सही इंसान हर एक को देता है। अब अल्लाह देखे जो आज मुसलमानों को कत्ल कर रहे हैं सारी दुनिया में, इस्लाम कुशी कर रहे हैं अमरीका इसराइल, क्या इनके पास नहीं है? इनको रिस्क कहां से मिलता है, किसका खाते है? अल्लाह की जमीन से रिस्क मिलता है ना इनको, इनका कोई और खुदा तो नहीं है कि शैतान इनको ला करके देता हो। यही पानी जो आसमानों से गिरता है काफिर के घर में भी गिरता है, मुसलमान के पास भी गिरता है, ये रहमत इलाही दोनों पर आती है। तो ये ले लेने से कोई ये नहीं है कि कल मैं भी मुसलमान हो गया क्योंकि अल्लाह की रहमत मुझ पर भी आ रही है ना। ये तो रहमत आम्मा है जो हरेक के लिए, रिस्क खुदा ने हरेक के लिए रखा है, हरेक को मिलता है। मिल जाने से हर एक को देना, देने वाले का कमाल है, इसमें लेने वाले का कमाल नहीं है कि वो ले रहा है, इसका कोई कमाल नहीं है। लेकिन वो चीजें जो मुख्तस है, जो स्पेसिफिक खुदा ने रखी है सिर्फ अपने ईमान वाले बंदों के लिए, खालिस मुखलसीन के लिए, वो ले इंसान अल्लाह से, इसमें इंसान की सआदत भी है और कमाल भी है। वो रिश्ता जोड़े खुदा के साथ और औलिया अल्लाह के साथ, ये एक रिश्ता था हमारे। यह जो इमाम का और इमामत का तसव्वुर है, थोड़ा उस पर रोशनी हम डालें कि क्या है। एक इमामत जो हमारे यहां है वो कलामी इमामत है, थियोलॉजिकल इमामत जिसे कहते हैं, थियोलॉजिकल इमामत जो किताबे कलाम में भी है लिखी हुई है जिसमें। इसमें क्या है, जैसे मिसाल के तौर पर आप एक किताब है मारूफ है हयातुल कुलूब, अगर आप इस किताब का मुतालिया करें, इसमें तीसरी जिल्द जो है इसकी वॉल्यूम जो है वो सिर्फ इमामत के मौजू पर है। ये कलामी इमामत है जो इसमें पेश की गई है। कलामी इमामत से मुराद क्या है कि इमाम के ऊपर अकीदा रखना, बिलीव रखना कि अल्लाह ने मासूमीन को रसूलुल्लाह के बाद भेजा, उसके दलायल को ढूंढना कुरान से और मुख्तलिफ सोर्सेस से कि अल्लाह ने ऐसी शख्सियतों को भेजा जो मासूमीन हैं, जिनके पास इस्मत है, और हमें उन पर ईमान लाना है, हमें उन पर ईमान लाना है, हमें उनको मानना है कि अल्लाह ने ये 12 हस्तियों को भेजा। और हम समझते हैं अगर सिर्फ ईमान ले आए ये काफी है हमारे लिए कि मान लिया। आज अगर किसी को शिया बनाना है, आपने किसी सुन्नी को शिया बनाना है, तो कैसे शिया बनाएंगे आप? क्या करेंगे उसके साथ कि वो शिया बने? सुन्नी को शिया बनाना है, पहले कहेंगे अली उल वलीउल्लाह कहे तो ये शिया हो गया, एक अली उल वलीउल्लाह कहे दूसरा मातम करे, ये दो काम अगर कोई सुन्नी कर ले तो वो शिया हो गया। ये हमारा क्राइटेरिया है शिया होने का, ये शिया होने का। वो एक दोस्त बता रहे थे हमें कि वो लड़की देखने के वालिद हैं, तो हमारी लड़की बड़ी दीनदार है, तो लड़की दीनदार है, अच्छा नमाज पढ़ती है, अरे नमाज कभी कभी पढ़ लेती है, हिजाब करने का मजलिसों में जाती है तो हिजाब कर लेती है, वैसे ज्यादा कॉलेज में मुश्किल होती है इसलिए हिजाब। तो फिर क्या क्या बेस पे आप कह रहे हैं कि दीनदार है? नौवा पढ़ती है वो मजलिसों में जाती है, ये मेयार है हमारा कि ये दीनदारी है, नौवा खाने उसके दीनदार है। सुन्नी को शिया बनाना यानी उसको 12 इमाम बस कबूल करवा ले उसे किसी तरह, कि 12 इमाम अल्लाह ने भेजे और उसे मान ले, बस काफी हमारे लिए वो शिया बन गया। मान लेने से कुछ नहीं होता, मानना ख्यालाती है, ख्यालात में फिक्र में आपने मान लिया है किसी चीज को, उससे फर्क नहीं पड़ता। मानने के साथ तवल्ला और तबर्रा है कि अइमा पर जब ईमान लाए, अंबिया पर जब ईमान लाए तो साथ में तवल्ला और तबर्रा हो। तवल्ला यानी क्या? पढ़ते ना बच्चों, क्लास चलाते ना आप, यहां सिखाते फुरूए दीन हमने तकसीम किए हुए 10 फुरूए दीन, उसमें आखिर में तवल्ला और तबर्रा है, सबसे लास्ट में, जो सबसे पहले होना चाहिए वो सबसे आखिर में, उसे फुरूए दीन में भी रखा है हमने, तकसीम भी इस तरह से की हुई है। तवल्ला से मुराद क्या सिखाते हैं आप बच्चों को, क्या सिखाते हैं? इमाम से मोहब्बत करो। और तबर्रा से मुराद क्या है? इमाम के दुश्मनों पर लानत करो। कैसे करें आप? लानत जबान से करें, ये तबर्रा पूरा हो गया, सेट हो गया तबर्रा। और तवल्ला इमाम की विलादत की मजलिस में चले जाए, वफात की मजलिस में चले जाए, ये हो गया तवल्ला। चंद दिनों के अंदर 14 मासूमी है, 28 दिन साल के 2 घंटे लगा लें, 56 आवर्स में तवल्ला तमाम हो गया, यही है ना। और 9 रबी अव्वल को तबर्रा कर ले, एक 2 घंटे के अंदर तबर्रा तमाम हो गया, जिसके लिए कुरान बार बार कह रहा है तवल्ला तबर्रा। कुरान ने बार बार बराअत का जिक्र किया है, विलायत का जिक्र किया है, वो हमारे यहां 56 और 258 आवर 60 आवर्स में खत्म हो जाता है साल। इसीलिए आज मुश्किल ना ये मसला उठा हुआ है शहादत साले साहब, तशहुद में अली वलीउल्लाह पढ़ना है या नहीं पढ़ना है, अजान में अली वलीउल्लाह पढ़े या नहीं पढ़े, मुस्ताह है, वाजिब है, कहां से आया, कब शुरू हुआ, कैसे हुआ। अली वलीउल्लाह अभी तक अभी ये नहीं समझ में आ रहा है कि फिट कहां पर करें, है ना, अभी नहीं समझ में आ रहा है कि तशहुद में लाए या ना लाए, कोई कहता है ले आए, कोई कहता है न लेकर के आए, यानी अली वलीउल्लाह को कहां रखना है ये अभी तक हमें समझ में, शिया को समझ में नहीं आया कि विलायत अमीरुल मोमिनीन का मकाम है कहां पर। कोई उलझा हुआ है कि अजान में होना चाहिए नहीं होना चाहिए, कोई कहता है तशहुद में होना चाहिए, कोई कहता है अगर पढ़ लिया तो नमाज बातिल है, कोई कहता है ना पढ़ा तो नमाज बातिल है। क्यों? ये थियोलॉजिकल कलामी इमामत है कि सिर्फ मान लो और जबान से कह दो, इससे इमामत खत्म हो जाती, बस फिनिश, इमामत का चैप्टर यहीं पर क्लोज हो जाता है। ये सूफियों की इमामत है, सूफी इसी तरह की इमामत के कायल है। कि हर दौर में सूफियों का यह बिलीफ है कि हर असर में एक ऐसी हस्ती खुदा ने जमीन पर रखी है जिसे वो कहते हैं खुतबे इलाही, एक डिवाइन पोल जिसके ऊपर सारी दुनिया कायम है और हमें उस पे ईमान लाना है, उस खुतबे इलाही, और उस खुतबे इलाही के जरिए अल्लाह का तवस्सुल हासिल करना है, अल्लाह से करीब होना है, तकर्रुब हासिल करना है। ये सूफी, अब सूफी क्या करते हैं इसके लिए, दुनिया से कट ऑफ हो जाते हैं, एक खानकाह में जाकर के बैठते हैं और अल्लाहू अल्लाहू विर्द और जिक्र करते रहते हैं। ये सूफियाना इमामत है कि एक जगह जमा हो जाए और सिर्फ जिक्र करते रहे, ये सूफी अकीदा, ये थियोलॉजिकल इमामत है, ये आइडियोलॉजिकल इमामत नहीं है। आइडियोलॉजिकल इमामत कुछ और है, आइडियोलॉजिकल इमामत वो है जो गदीर में रसूलुल्लाह ने ऐलान की, वो आइडियोलॉजिकल मकतबी इमामत है जो एक स्कूल है, एक यूनिवर्सिटी है, एक सिस्टम है, एक निजाम है। अब ये आएंगे इंशाल्लाह इमाम रजा के कलमात में समझेंगे आकर के इसे। एक ये तसव्वुर है हमारा, थियोलॉजिकल तसव्वुर हमने बनाया हुआ है। एक तसव्वुर इमामत का और है हमारे दरमियान, वो क्या है कि इमाम एक मुकद्दस हस्ती है, एक पाकीजा वो है, उसमें कोई शक नहीं है। अब पाकीजा हस्ती जिसका तकद्दस है, हम क्या करें, हम इस हस्ती के साथ, इसके साथ मस कर ले अपने आप को ताकि हमें भी बरकत मिल जाए। बरकत का जरिया एक मुकद्दस, इसे में मौलाना आते बड़े मुज्तहिद आ जाए, कोई आयतुल्ला आ जाए बड़ी हस्ती, आप क्या करेंगे उस आयतुल्ला के साथ, सबसे पहले जाकर के उनके हाथ लेंगे, मुसाफा करेंगे, बोसा लेंगे, कोई आवाज चूमेगा, ये है ना। अभी यहां आप लोग तो नहीं, लेकिन ये इंडिया में पाकिस्तान में बहुत है पीर मुरीदी का जो चक्कर है। अब इंडिया में कश्मीर में जाए सारे पीर है, हर घर के दूसरा घर में कोई पीर बैठा हुआ, बड़ा सैलाब है। मैंने कहा सैलाब देखो कि पीर सारे गांव चले गए, कम से कम पानी को रोक लेते हैं ये, बड़े बड़े काम करते हैं तो सैलाब के पानी को तो रोक लेते हैं ये पीर। ये पीर मुरीदी वाला चक्कर है कि पीर यानी एक मुकद्दस हस्ती, आप जाएं उसके पास, वहां से बरकत ले लें, वहां से कुछ अपने लिए फायदे ले लें और लेकर के चले आए। ये तस्वुर हमने इमामत का भी रखा हुआ है। आज अगर हमारे बच्चों से पूछे नबी कौन है, अंबिया कौन है, वो कहेंगे जैसे मौलाना है वैसे वो सीनियर मौलाना थे। अंबिया हमारे नजदीक बड़े मौलाना है, आयतुल्ला के ऊपर का दर्जा अंबिया है। नमाज पढ़ाते थे, रोजा रखवाते थे, हलाल हराम बयान करते थे। ये तसव्वुर है हमारी, इमाम को भी हमने एक सिर्फ एक मुकद्दस हस्ती समझा है जो सिर्फ किस लिए होती है। आज बहुत से मौलाना है ना, ऐसे कुंभ में चले जाए आप, कुंभ में ऐसे कई शख्सियतें हैं जिन्होंने 30-30 साल तक के कुंभ से बाहर नहीं निकले, वहीं पर है सिर्फ मुकद्दस बिल्कुल। ये डेकोरेशन पीस है जो कुंभ में है, सिर्फ डेकोरेशन पीस है, इनका कोई फायदा नहीं है। आज तक एक तकरीर भी नहीं की, कहीं कोई हिदायत नहीं, कुछ नहीं की। आप जाकर के देखें सुबह से लेकर शाम तक हरम है, मासूम में बैठे होते हैं, दुआएं पढ़ रहे होते हैं, किसी अवाम के किसी मुश्किल हल करने के काम नहीं आते। जबकि अंबिया का किरदार आप देखें क्या था, रसूलुल्लाह का किरदार क्या था। खुद अमीर मोमिनीन फरमाते हैं कि मेरा नबी ऐसा तबीब था जो मरीजों को ढूंढने निकलता था कि कौन कहां मरीज है, मैं उसका इलाज करूं। लेकिन हमारे यहां जो कॉन्सेप्ट बन गया है इमामत का, भी यही कॉन्सेप्ट बन गया है कि इमाम हमारी कोई मुश्किल, सिर्फ दुनियावी मुश्किल हल करते हैं हाजतों से, लेकिन असासी मुश्किल ना। अगर बाकी सारी चीजें जो लेना है वो हम दुनिया से लें, अगर दुनिया से नहीं मिलती है तो फिर इमाम से तवस्सुल करें। नजात का रास्ता कहां से ढूंढते हैं, सियासी पार्टियों से ढूंढते हैं। आज पाकिस्तानी कौम कहां से ढूंढ रही नजात, पाकिस्तानी शिया जो पिस रहा है, जिसे मुसलसल शहीद किया जा रहा है, कत्ल किया जा रहा है, मुसलसल ये काम हो रहा है। इमाम बारगाह महफूज नहीं है, शिया नामूस महफूज नहीं है, मस्जिदें शियों की महफूज नहीं है, जुलूस महफूज नहीं है, कोई चीज शियों का महफूज नहीं है, कोई भी चीज। और इस हद तक के पस्ती है कि जब शिया कोई मारा जाए तो शिया के कत्ल को, कातलीन को दहशतगर्द भी नहीं कहते,
آپ دیکھ لیں جا کر کے کوئی تاریخ اٹھا کر کے دیکھ لیں, جب شیعہ کوئی قتل ہوتا ہے, شیعہ مسجد پر اٹیک ہوتا ہے, نہیں کہتے کہیں کہ یہ مجرم ہے جنہوں نے کیا ہے, ان کو کرمنل نہیں سمجھتے. پاکستانی سسٹم میں شیعہ کلنگ از ناٹ اے کرائم, اس حد تک کہ یہ سسٹم ہے. اور ہم اسی سسٹم کے پاس جاتے ہیں نجات لینے کے لیے کہ اسی سسٹم کا حصہ بن جائے, اسی کا ایک پارٹی بن جائے, اسی پارلیمنٹ میں جا کر کے بیٹھے اور پھر جا کر کے ان سے حق کا مطالبہ کریں. کیسے ممکن ہے کہ یزید جو حسین کو قتل کرے, حسین کی آل کو قتل کرے, پھر فرزند حسین جائے اور یزید سے کہے کہ مجھے اپنے دربار کا حصہ بنا لو تاکہ میں اپنے حقوق کا مطالبہ کروں گا؟ ممکن نہیں ہے, یہ ہو نہیں سکتا یہ کام. کیوں؟ کیونکہ ہم جو راستہ نجات کا, ابن حسین مصباح الہدا وسفینہ النجات, رسول اللہ کہتے ہیں حسین سفینہ نجات ہے, امامت کو نجات کا ذریعہ بنائے, نہ صرف دنیاوی فائدے حاصل کرنے کے لیے اسے ذریعہ بنائے. یہ تصور جو ہے ہمارا کہ سینٹیشیس پرسنالٹی, مقدس پرسنالٹی, اور کوئی ربط نہیں ہے. امام ایک واقعہ ہے کربلا کا, بہت زیبا واقعہ ہے, اس کو واقعی بڑی عبرت ہے اس میں. اب عبداللہ جب مکہ میں تھے 5 مہینہ, ایک شخص ہے وہاں پر بنامے عبداللہ ابن عمر, بہت معروف شخصیت ہے, شاید ہمارے یہاں ہم نہیں جانتے اتنا, لیکن اہل تسنن میں بہت ہی مقدس اور بڑی ہستی مانی جاتی ہے. عبداللہ ابن عمر فرزند خلیفہ دوم, دوسرے خلیفہ کے فرزند, بہت مقدس ہستی. اور وہ تین ہستیاں, تین شخصیتیں جن کا نام یزید نے خط میں لکھا تھا ولید کو کہ ان سے بیعت لے, ان میں سے ایک عبداللہ ابن عمر ہے. یہ مقام ہے, یہ بہت بڑے مفتی ہیں, مفسر قرآن ہیں, محدث ہیں, رسول اللہ کی حدیثیں ساری نقل کیے, اور عاشق رسول ہے. ان رسول اللہ کا قدم جہاں پر پڑے وہاں پر عبداللہ ابن عمر نے رک کر کے 2 رکعت نماز پڑھ لی ہوتی, اس حد تک کہ عاشق رسول ہے یہ شخص. ہر وقت رسول اللہ کی حیات میں, ہر وقت ہر سفر میں رسول اللہ کے ساتھ ہے. جو کام رسول اللہ کرتے ہیں, چاہے جان کر کیا, انجانے میں کیا, جیسے بھی کیا, یہ اسے سنت رسول سمجھتا ہے. اگر رسول اللہ نے ایک پیر کے ایک قدم اٹھا کر کے بیٹھا ایک جگہ پر, یہ اسے سنت بنا لیتا ہے کہ یہاں پر رسول اللہ نے اس طرح سے بیٹھے تھے, میں بھی اس جگہ پر اسی طرح سے بیٹھوں. اتنا عاشق رسول, پیرو رسول عبداللہ ابن عمر, بڑی ہستی, ایک بزرگ شخصیت, سن بھی بہت زیادہ ہے, سن بھی کافی ہے اس شخص کا. یہ مکہ میں ہے, حسین ابن علی کا بہت احترام بھی کرتی ہے کہ نواسا ہے رسول, کیونکہ محدث ہے, ساری حدیثیں سنی ہے رسول اللہ سے, حسین کے فضائل نقل کیے اس شخص نے, سب کچھ سنا ہے ممبر سے بیٹھ کر رسول اللہ کے. اب عبداللہ مدینے میں مکہ میں ہے, اور مکہ میں ہی عبداللہ ابن عمر بھی ہے. جب ابا عبداللہ نے اعلان کیا کہ میں کوفہ جا رہا ہوں, اب مجھے کوفہ جانا ہے, کہ کوفیوں کی طرف سے, حضرت مسلم ابن عقیل کی طرف سے خط آ گیا ہے کہ کوفی آمادہ ہے, آپ آ جائیں. اس وقت عبداللہ ابن عمر ابا عبداللہ کے پاس آتا ہے, آ کر کے کہتا ہے کہ ابا عبداللہ آپ جا رہے ہیں یہاں سے کوفہ, آپ کو پتا ہے کوفیوں نے آپ کے بابا کے ساتھ کیا کیا, آپ کے بھائی کے ساتھ کیا کیا, یہ سب کچھ آپ کو پتا ہے, پھر بھی آپ وہاں پر جا رہے ہیں, آپ نواسا رسول ہے, آپ ایک واحد ہستی ہیں اس وقت جو رسول کے ساتھ موجود تھے, اور ایک مقدس ہستی ہے جو ہمارے درمیان موجود ہے, آپ چلے جائیں گے قتل ہو جائیں گے, ایک حرمت رسول اللہ ہے جو پامال ہو جائے گی, آپ نہ جائیں, آپ ایسا کریں کوئی اور راستہ اختیار کر لیں. اب عبداللہ نے پوچھا عبداللہ ابن عمر سے, بتا تیرا کیا ارادہ ہے, یزید نے تجھ سے بھی بیعت طلب کی ہے, کہ میں تو یہاں سے مکہ چھوڑ کر کے دور صحرا میں چلا جاؤں گا, وہیں اپنی عبادتیں کروں گا, مدرسہ چلاؤں گا, لوگوں کی ہدایت کروں گا, وہیں پر اپنے ذکر و ورد میں लगा रहूंगा, जब हालात ठीक हो जाएंगे मैं लौट करके मक्के आ जाऊंगा भाई खाने खुदा। बाप ने कहा ठीक है, मेरी यही मर्जी है और अल्लाह का यही इरादा है। बताया कि अल्लाह का ये इरादा है, ये मेरी अपनी मर्जी नहीं है, अल्लाह का ये इरादा है कि मुझे कूफा जाना है। और ये भी मैं बता दूं कि मैं मारा जाऊंगा, शहीद हो जाऊंगा अपने घर वालों के साथ। अगर आमादा है इस काम में चलने के लिए मेरे साथ चले। इसने कहा ना, मैं आपके साथ नहीं आऊंगा। फिर इसने अबा अब्दुल्ला से एक आरजू की, ये अहम नुक्ता है समझने का। क्या कहा? या अबा अब्दुल्ला, मुझे पता है कि रसूल अल्लाह आपको बहुत चाहते थे और अक्सर आपको बोसा लिया करते थे, और एक ऐसा मकाम है आपके जिस्म पर जहां पर रसूल अल्लाह अक्सर बोसा लिया करते थे। अब आप जा भी रहे हैं, शहीद भी हो जाएंगे, मेरी आरजू है कि एक मर्तबा मैं उस जगह पर बोसा ले लूं। हुसैन अपने अली ने अपना गरेबान खोला और इसने वहां पर बोसा लिया, और बोसा लेकर के खुदा हाफिज वस्सलाम चला। ये कौन है? ये खलीफा दुम का फर्जन, रसूलुल्लाह का सहाबी। एक तरफ वाजे है कि इमाम इमामत का फरीजा अदा करने जा रहा है, लेकिन इसके नजदीक इमाम सिर्फ एक मुकद्दस हस्ती है जिसके जिस्म को चूम ले ताकि सवाब मिल जाए, बरकत मिल जाए। क्यों बोसा लिया? ताकि बरकत मिल जाए, मगफिरत हो जाए, जन्नत मिल जाए बोसा लेने से। आज हमारा भी यही तसव्वुर है ना, शिया भी यही सोचता है बस चूम ले किसी चीज को मुझे नजात मिल जाएगी, मुझे बरकत मिल जाएगी, चूम लो जहरी को जाकर के चूम लो ताकि कोई करंट आएगा उसके अंदर से मेरे अंदर और मैं भी मुतबर्रिक हो जाऊंगा। अब्दुल्ला इब्ने उमर ने हुसैन इब्ने अली के जिस्म को चूमा। अगर शिया हुसैन की जरी को चूमे, हुसैन के अलम को चूमे, अब्दुल्ला इब्ने उमर चूम लिया जिस्म को, लेकिन हुसैन के रास्ते पर हुसैन के साथ नहीं आया, नजात न मिली, तो कैसे मुमकिन है कि शिया जा करके किसी जरी को चूम ले, अलम को चूम ले और फिर मुतमईन होकर के बैठ जाए कि मुझे जन्नत मिल जाएगी? ये हमने बनाई है इमामत, खुद साख्ता इमामत है हमारी, ये खुद बनाई है हमने इमामत। असल इमामत ये नहीं है, असल इमामत एक निजाम है, एक निजाम इलाही है, एक डिवाइन सिस्टम है, एक लीडरशिप सिस्टम है दीन का, और वो सिस्टम है जिसके बिना हर चीज अधूरी है। बुनियाद इस्लाम अला खम्स, इमाम बाकी फरमाते हैं कि इस्लाम की पांच बुनियादें नमाज, रोजा, हज, जकात और विलायत। किसी ने पूछा कि इन पांचों में सबसे अहमियत कौन सी चीज लगती है? कहा विलायत। कहा क्यों? क्योंकि अगर विलायत कायम ना हो तो ये सारी चीजें बेमायना हो जाती है। हुसैन इब्ने अली वली ये खुदा है, अगर हुसैन इब्ने अली के साये में हज हो तो वो हज बा मायना है, उस हज के अंदर रूह है, लेकिन हुसैन 8 जिलहज को मक्का छोड़ के चले जाए उसके बाद अगर हाजी हज करते रहे, ये हज नहीं है, ये सिर्फ काबे का चक्कर है और कुछ नहीं है, क्योंकि रूह है हज विलायत है। और वली खुदा अगर मौजूद नहीं है बल्कि एहराम उतार दे, उस वक्त उम्मत का फरीजा भी बनता है कि एहराम उतार दे और हुसैन के साथ चले जाए, लेकिन उम्मत हुसैन से ज्यादा मुकद्दस बन गई है, उम्मत के नजदीक काबे का तवाफ करना ज्यादा अहमियत रखता है पर नस्बत के वली खुदा के साथ आए। इसीलिए इमाम सज्जाद ने अपने खुतबों में कहा कि मैं हूं फर्जंदे काबा, मैं हूं फर्जंदे बिना, मैं हूं वारिस सफा, मैं हूं वारिस मरवा। तुम जिस काबे का तवाफ करते हो, जहां हज करते हो, उसके वारिस हम हैं, उसके वली हम हैं। हुसैन के रास्ते को छोड़ करके हुसैन नहीं मिल सकता। अइमा की राह को छोड़ देना, इमामत के हक को छोड़ देना کہ حق کے امامت کیا ہے. امامت یعنی لیڈرشپ، امامت یعنی امت کو نجات کی طرف پہنچانا. یہ امام ناصر مانگ رہا ہے، پہلے امامت سمجھ میں آئے تو پتا چلے گا امام کی نصرت کیسے ہوتی ہے اور کون کر سکتا ہے. کسے کہتے ہیں امام؟ اگر لغوی معنوں میں بھی جائیں، لغت میں بھی جائیں، وکیبلری ٹرمینالوجی میں، تو امام کیا، امام کا مطلب کیا ہے عربی میں؟ امام عربی لفظ میں اگر جائیں، امام کسے کہتے ہیں؟ یہ جو آپ دیوار بناتے ہیں، بلڈنگ بناتے ہیں، اینٹ کی دیوار بنتی ہے، پہلے آپ اینٹ لگاتے ہیں ایک، اس کے اوپر پھر دوسرا اینٹ کا سیمنٹ لگا کے دوسرا لیئر لگاتے ہیں، پھر تیسرا لگاتے ہیں، کرتے کرتے دیوار اوپر آتی ہے. جو یہ معمار ہوتا ہے جب دیوار بنا رہا ہوتا ہے، اس کے پاس ایک ٹول ہوتا ہے جس کے ذریعے وہ چیک کرتا ہے کہ دیوار سیدھی بن رہی ہے یا ٹیڑھی بن رہی ہے. اسے ہندوستان میں، پاکستان میں کہتے ہیں سال. آج کل ڈفرینٹ ٹول سے دھاگا ہوتا ہے یہ جس سے وہ چیک کرتا ہے. آج کل ڈیجیٹل ٹول ہے، لیزر ڈیوائسز ہے جس سے چیک ہو جاتا ہے سیدھی ہے یا سیدھی نہیں بن رہی ہے. عربی میں اسی ٹول کو کہتے ہیں امام. امام اس ٹول کو کہتے ہیں جو چیک کرتا ہے کہ دیوار سیدھی بن رہی ہے یا ٹیڑھی بن رہی ہے. کیونکہ اگر دیوار ٹیڑھی بن رہی تو پوری بلڈنگ نیچے آ جائے گی. امام کا کام یہ ہے کہ امت جو بن رہی ہے اسے دیکھیں کہ سیدھی بن رہی ہے یا ٹیڑھی بن رہی ہے، اور جہاں پر امت راستے سے ہٹ رہی ہے اسے فوراً سیدھا کرے. اسے کہتے ہیں امام. امام کا کام ہے لیڈرشپ، حکومت، حاکم دین، حاکم معاشرہ، یہ ہے امام. ائمہ علیہ السلام کو خدا بندے متعال نے اسی لیے خلق کیا، اور فوراً غدیر میں یہ اعلان ہوا. کیا اعلان ہوا غدیر میں؟ کہ علی میرے باپ. رسول اللہ نے یہ نہیں صرف کہا کہ جو دوسروں نے اس کا معنی نکالا ہے، من کنت مولا فہذا علی مولا، کہ جیسا میں آپ کا دوست ہوں ویسے علی بھی آپ کے دوست ہیں نا. علی کی ولایت کا اعلان ہے کہ امیر المومنین کا مقام وہی ہے جو میرا مقام ہے. اب جو کام رسول اللہ کرتے تھے وہ کام امیر المومنین نے کرنا ہے. کہ رسول اللہ نے صرف نماز پڑھائی، شریعت بتائی، یا رسول اللہ سیاسی لیڈر بھی تھے اس معاشرے کے؟ پولیٹیکل لیڈر کوئی اور تھا اس وقت؟ نہیں. اگر جنگ ہوتی تو رسول اللہ کمانڈر ان چیف ہے جنگ کے. مدینے میں اگر کوئی مشکل آتی ہے، کوئی ڈسپیوٹ ہوتا ہے، تو رسول اللہ جج ہے نا. مسجد نبوی پارلیمنٹ ہے رسول اللہ کی، جہاں پر سارے فیصلے ہوتے ہیں کیا کرنا ہے. رسول اللہ ایک پولیٹیکل لیڈر تھے اسلامک سٹیٹ کے، تو امیر المومنین بھی پولیٹیکل لیڈر ہے اسلامک سٹیٹ کے، اسی مقام کے اوپر ہے. یعنی رسالت ماب نے یہ نہیں کہا کہ میں اب جا رہا ہوں، اب تم پارٹیاں بناؤ، الیکشن کرو، ووٹ دو اور اپنا لیڈر چن لو. ڈیموکریٹک سسٹم دے کر کے نہیں گئے، نظام ولایت دے کر کے گئے کہ جن معیارات پہ اللہ نے مجھے امامت کے لائق سمجھا ہے، علی بھی انہی معیارات پر پورے اترتے ہیں کہ امامت کر سکے. یہ کوئی فیملی نہیں ہے جو بنائے، جو بنی امیہ نے جو یہ کہا نا کہ یہ فیملی کا مسئلہ بنا دیا رسول اللہ نے، کہ اپنی فیملی کے اندر ہی ساری امامت نہ. رسول اللہ کی آل میں صرف ایک علی نہیں ہے، بہت سے ہیں، ان میں سے ایک امام ہے. کیوں؟ کیونکہ اس کے اندر وہ کوالٹیز ہیں لیڈرشپ کی، وہ صلاحیت ہے لیڈرشپ کی. یہی امام رضا علیہ السلام جب امام رضا علیہ السلام کو لے کر کے مدینے سے چلے، تو مامون نے بھی، اس کو میں اس کا بیک گراؤنڈ تھوڑا آتے ہیں اس کی طرف بھی، لیکن مامون نے اس وقت یہ حکم دیا تھا کہ امام رضا کو مدینے سے خراسان لانا ہے، تو ایسی جگہ سے نہیں گزارنا جہاں پر اہل تشیع شیعہ علوی زیادہ، اس وقت اس طرح میں علوی، علی کے ماننے والے، جو علی کا حق کے امامت سمجھتے تھے کہ امامت اور حکومت علی کا حق ہے، جو بنی امیہ نے پہلے غصب کیا اور اب بنی عباس نے غصب کیا ہوا ہے، اور خاص کر کے مامون نے نام لیا کہ امام رضا کو قوم سے نہ گزارنا، قوم سے لے کر کے نہ گزارنا، اس وقت بھی قوم کے مقابلے میں کافی حساسیت موجود تھی۔ امام رضا کو جب لے کر کے گزرے، ایک مقام آتا ہے جس کا نام ہے مرو، یہ ایک شہر ہے جہاں پر اہل تشیع موجود ہے بہت۔ امام رضا وہاں پر ٹھہرے، شاید جمعہ کا بھی دن تھا، مسجد میں گئے، پوچھا کہ ہمارے مومنین یہاں کس طرح کی کون سے موضوعات پر باتیں کرتے ہیں۔ امام نے یہ حال و احوال پوچھا کہ مومنین یہاں پر کس ٹاپک پر زیادہ باتیں کرتے ہیں۔ آج امام زمانہ پوچھے تو ہم کہیں گے باتیں نہیں کرتے، ہم چیٹنگ کرتے ہیں، فیس بک پہ ہوتے ہیں، واٹس ایپ پر مومنین زیادہ ہوتے ہیں، ڈسکس نہیں کرتے۔ امام کو جواب دیا صحابیوں نے کہ یہاں پر جو موضوع سب سے زیادہ ہاٹ ٹاپک ہے وہ ہے امامت اور ولایت۔ امام نے مسکرایا وہاں پر کہ یہ امامت اور ولایت کی بات کرتے ہیں، انہیں نہیں پتا امامت اور ولایت کیا ہے۔ پوچھا نہیں امام رضا نے ان سے کہ تمہارے نزدیک ولایت اور امامت کیا ہے، خود ہی نتیجہ نکال لیا کہ انہیں امامت اور ولایت نہیں پتا ہے۔ کیوں نتیجہ نکالا؟ ابھی اس کی طرف آتے ہیں بعد میں، کیسے نکالا نتیجہ؟ پھر امام نے کہا کہ میں تمہیں بتاتا ہوں کہ امامت اور ولایت ہے کیا، اور ایک بہت ہی طولانی خطبہ ہے جو امام نے وہاں پر بیان کیا۔ یہ خطبہ بالکل امامت اور ولایت کی پہچان شناخت کرائی امام رضا نے کہ ہے کیا۔ اب اس کا پورا حصہ، پورا خطبہ پڑھنے کا وقت نہیں ہمارے پاس، کافی طولانی خطبہ ہے، میں اس کا صرف ایک حصہ جس میں بالکل شفاف لفظوں کے اندر امام نے بیان فرمایا ہے کہ کیا ہے ولایت اور امامت کیا ہے۔ امام رضا فرماتے ہیں خاصتاً فقلدہ صلی اللہ علیہ وآلہ علی علیہ السلام بعمر اللہ عز و جل على رسم ما فرض اللہ فسارتو فی ذریت الاسفیاء الذین اطاہم اللہ علم والایمان بقولہ عز و جل۔ کیا فرماتے ہیں کہ امامت وہ تھی جو رسول اللہ کے پاس تھی، اور اللہ کے امر سے، اللہ کے حکم سے علی ابن علی علیہ السلام کے پاس آئی، اس کے بعد وہ علی کی آل میں ان کے پاس رہی جن کو چنا گیا تھا، اور جن کو خدا نے علم اور ایمان دیا تھا اور عزت اور شرف دی تھی، جو خدا اپنی آیت میں فرماتا ہے۔ پھر وہ یہاں پر آیت قرآنی کی تلاوت کی، وقال الذين اوتوا العلم والايمان لقد لبستم في كتاب الله الى يوم البعث۔ قرآن فرماتا ہے کہ ہم نے ان کو علم اور ایمان دیا، اور یہ ہے وہ جو اللہ کے دن قیامت کے دن تمہارے ایمان امام ہوں گے۔ پھر آگے فَوَحِيَ فِي بُلْدِ عَلَىٰ عَلَيْهِ السَّلَامِ خَاسَّتًا إِلَىٰ يَوْمِ الْقِيَامَةِ اِذْ لَنَبِيًّا بَعْدَ مُحَمَّدٍ صَلَّى اللَّهُ عَلَيْهِ وَآلِهِ فَمِنْ أَيْنَا يُخْتَارُهُ لَا خُولَاءِ جُحَلْ جُحْلَىٰ۔ اب یہ بہت ہی جملہ سمجھنے والا یہاں پر جملہ، اس لیے امامت آل رسول آل علی کے دست میں ہے روز قیامت تک، کیونکہ اب کوئی نبی نہیں آئے گا محمد کے بعد، تو کیسے ممکن ہے کہ یہ جوہلہ کسی کو اپنا امام چن لے۔ دیکھیں امام نے حجت تمام کر دی کہ امام چننے کا حق عوام کو نہیں ہے، خدا کو ہے، خدا کی ذات امام چنتی ہے نہ عوام، کیونکہ عوام جوہلہ ہے۔ عالم بتا سکتا ہے کہ کسے حق ہے امامت کا، چن نہیں سکتا کہ کس کے اندر کوالٹیز پائی جاتی ہے جب امام معصوم موجود نہ ہو تو، لیکن کس نے جوہلہ کو حق دیا ہے کہ امام چنے؟ یہ امام کن سے بیان فرمائے؟ ان شیعوں سے مرد میں، اس جگہ پر جہاں پر سارے شیعہ موجود ہیں، جہاں پر علوی موجود ہیں، اور وہ امامت اور ولایت کے نعرے لگا رہے ہیں۔ نعرہ حیدری والی قوم موجود ہے جہاں، نعرہ زن جہاں موجود ہے، جب بڑے بڑے نعرے हैदरी लगते उनसे इमाम रजा फरमाते कि कैसे मुमकिन है कि जोहला इमाम चुन ले जबकि ये हक अली और उसकी आल का है, मैं यहां पर इमाम रजा कैदी हूं, असीर बना करके मामून के चंद सिपाही मुझे ले करके मामून के पास जा रहे, जो इस वक्त हाकिम और इमाम बना हुआ है, इसे किसने हाकिम बनाया, इसे जोहला ने हाकिम बनाया और इमाम हक अली का वर्जन यहां पर मौजूद है, तुम्हें इसकी फिक्र नहीं है कि इस मनसब पे कौन होना चाहिए था, सिर्फ तुम इमामत की बातें करते हो, तुम्हारी तो मुश्किल ये होनी चाहिए कि हमारा इमाम जिसे उस मकाम में उस मनसब इमामत और हुकूमत पर होना चाहिए उसे असीर बना करके ले जा रहे हैं और हम यहां पर इमामत के नारे लगा रहे हैं, हम नारे लगा रहे हैं। आगे क्या फरमाते हैं, इसीलिए इमामत सफ़े अंबिया है और वर्सा है और अमानत है, इमामत वो मकाम औसिया है और मकाम इज्जत व शरफ है जो अल्लाह ने अपने नबी और उसकी आल को दिया और मकाम अमीरुल मोमिनीन है, वर्सा इर्स हसन हुसैन है और फिर आकर के वो नूरानी कलबार फिर बयान की क्या, इन्नल इमामता जमामुद्दीन व निजाम अल मुस्लिमीन व सलाह दुनिया व उज्जल मोमिनीन, क्या कहा, इमामत क्या है, इमामत जमाम दीन है, जमाम किसे कहते हैं, जो घोड़े की गर्दन में बांधी जाए, आज की इस्तेमाल में गाड़ी का स्टीयरिंग, गाड़ी का स्टीयरिंग यानी जमाम, अब गाड़ी का स्टीयरिंग किसके हाथ में होता है, ड्राइवर के हाथ में, अगर ड्राइवर गाफिल हो, सुस्त हो, शराबी हो, जुआरी हो, फासिक हो, उसकी तवज्जो ना हो रोड के कानून के ऊपर, वो कहीं रेड लाइट देख करके रुकता ना हो, उसे किसी टर्न की परवाह ना हो, तो क्या होगा, एक्सीडेंट होगा, और एक्सीडेंट होगा तो सिर्फ ड्राइवर नहीं मारा जाएगा, सारे के सारे जितने बैठे हुए हैं उस गाड़ी में सारे हलाक हो जाएंगे और गाड़ी भी हलाक हो जाएगी, दीन की जमान इमाम के हाथ में है, इमामत क्या है, इमामत जमाम और दीन है, यानी दीन को अगर सही सलामत अपने मकसद तक पहुंचाना है तो उसके लिए इमाम चाहिए, जहां पर जमाम दीन किसी और के हाथ में हो, कोई फासिक फाजिर शराबी आले सऊद अपने हाथ में काबे की जमाम ले ले, फिर उस काबा कभी भी वो काबा अपने मकसद तक नहीं पहुंच सकता, वो हाजी अपने मकसद तक नहीं पहुंच सकते, जमाम इमाम के हाथ में होनी चाहिए, जमाम उद्दीन जमाम वली के हाथ में होनी चाहिए, निजाम अल मुस्लिमीन सिस्टम है मुसलमानों का इमामत, आराम देखिए आप नारा लगाते हैं इमाम का, किन सिस्टम के अंदर अपनी जिंदगी गुजार रहे हो, पॉलिटिकल सिस्टम हमारा विलायत है, नहीं है, एक ईरान में निजाम विलायत है, वली फकीह है, उसे भी हम नहीं मानते, कहते ईरानी निजाम है, विलायत इस्लामी निजाम है, ईरानी निजाम नहीं है, एजुकेशन सिस्टम हमारा अपना है, इस्लामी है, नहीं है, वेस्ट से लिया है हमने, इकोनॉमिकल सिस्टम बैंकिंग सिस्टम कहां से लिया है, वेस्ट से लिया है, हमारा अपना है, नहीं है, फैमिली सिस्टम हत्ता कि ये भी अब इस्लामिक नहीं रहा, क्योंकि हमने घर के अंदर 100 चैनल लगा लिए, इंटरनेट लगा लिया है, सब कुछ लगा लिया है, अब वो है हमारे फैमिली सिस्टम को भी कंट्रोल कर रहे हैं, है ना, वेलफेयर सिस्टम ये भी हमने इस्लाम से नहीं लिया है, वेस्ट में जाकर के देखें, अगर कोई यतीम हो जाए, किसी के मां बाप मर जाए तो क्या करते हैं, बच्चे को लेकर के एक ऑर्फेनेज में डालते हैं, ऑर्फेनेज यानी उर्दू में क्या कहेंगे, यतीम खाना, हमने भी यतीम खाने बनाए ना, ये वेस्टर्न सिस्टम है यतीम खाने बनाना, कुरानिक सिस्टम नहीं है, कुरान ने जो फॉर्मूला दिया है वो तकरीब यतामा है, न कि यतीम को निकाल करके माशरे से आइसोलेट करें, उसे सारी जिंदगी एहसास दिलाए कि तू यतीम है और तुझे ये सेठ पालते हैं यहां पर आकर के, قرآن نے تقریم یتامہ یعنی اس پہ کرم کرو, اسے اپنی فیملی کا حصہ بنا. یہ آرفنیج کے سسٹم کہاں سے لیے ہم نے؟ یہ ویسٹ لیے. کون سا سسٹم ہے ہمارے پاس جو ہم نے دین سے لیا ہے؟ سارا نظام ہمارے پاس دوسروں کا ہے اور ہم نعرہ ہمارے زبان پر علی ولی اللہ کا ہے. اب لگے کہ علی ولی اللہ تشہد میں آنا چاہیے یا نہیں, علی ولی اللہ سیاست میں سب سے پہلے آنا چاہیے, پہلے علی ولی اللہ کو سیاست میں لے آئے پھر اذان میں بھی آ جائے گا تشہد میں بھی آ جائے گا. تمہیں تو ابھی تک یہ نہیں پتا چلا کہ علی ولی اللہ کا اصلی مقام کیا ہے. امام رضا سے پوچھے آ کر کے, ان الامامۃ زمام الدین و نظام المسلمین. صلاح الدنیا, دنیا کا ریفارمیشن, دنیا کے فساد کو دور کرنا, یہ کام ولایت کا ہے, نظام کا ہے, یہ کام ہے امامت کا. وہ عزت مومنین, مومنین کو عزت کس سے ملتی ہے؟ امامت سے ملتی ہے. اسی لیے امام زمانہ دعائے افتتاح میں کیا فرماتا, اللہم ان نرغب علیک فی دولت کریمہ فتعزو بے اسلام و اہلہو. اے خدا میری رغبت ہے کس کی طرف؟ دولت کریمہ یعنی نظام ولایت کی طرف, اسلامی حکومت کی طرف. کیوں؟ کیونکہ اسلامی نظام ہی صرف مسلمان کو عزت دے سکتا ہے, مسلمان کو شرف دے سکتا ہے. مقام معظم رہبری نے بہت خوبصورت جملہ فرمایا, بہت کیا کہتے ہیں کہ آج تم اپنے ہی لوگوں سے جو یہ دل دادا ہے کہ امریکہ سے مذاکرات ہو جائے, ان سے دوستی ہو جائے, ہمارے بھی اکنومک حالات اور ویسٹ کی طرح بن جائے, کہا تمہارا جو آج مقام ہے, آج دنیا میں 50 مسلم سٹیٹس ہیں, کوئی کسی کی حیثیت نہیں ہے, ہر ایک کی نظر ایران کے اوپر ہے, ایرانی قوم کے اوپر ہے. یعنی تم استثناء ہو گئے ہو, تم یونیک ہو گئے ہو امت مسلمہ میں. یہ شرف, یہ مقام کس نے دیا تمہیں؟ اس نظام ولایت نے دیا. اگر یہ نظام ولایت نہ ہوتا, تمہارے اوپر بھی شاہ کی حکومت ہوتی, تم میں اور سعودی بدوؤں میں کوئی فرق نہیں ہوتا, وہ بھی شراب خانے میں جا کر کے بیٹھے ہوتے ہو, تم بھی شراب خانے میں جا کر کے بیٹھے ہوتے ہو, وہ بھی درندے بنے ہوئے ہو, تم بھی درندے بنے ہوئے ہو. یہ نظام ولایت ہے جس نے تمہیں یہ عزت بخشی ہے. اسی لیے امام زمانہ کہتے ہیں اللہم انا نرغب علیک, اے مومنین, اے ماہ مبارک رمضان میں دعائے افتتاح پڑھنے والے, تیری رغبت کس کی طرف ہونی چاہیے, تیری آرزو کیا ہونی چاہیے, تیری تڑپ کیا ہونی چاہیے, تیرا درد کیا ہونا چاہیے؟ دولت کریمہ, حکومت اسلامی, نظام ولایت, یہ تیرا درد ہونا چاہیے. اور یہی امام رضا فرما رہے ہیں اپنے اس نورانی خطبے میں کہ مومنین کو عزت اگر ملے گی تو ولایت سے ملے گی. ولایت ہے جو زمام دین ہے, ولایت ہے جو امر الہی ہے, اور ولایت ہے جو بنیاد ہے اسلام کی, اور سب سے عالی تحفہ ہے جو اللہ نے دیا ہے. پھر اس کا ایک اور کلمہ, ان والامامہ یحل, ان الامامۃ زمام الدین و نظام المسلمین و صلاح الدنیا و عز المؤمنین, ان الامامۃ اسن الى الاسلام النعمیا و فرم الاسلام و بالامام تمام الصلاۃ والزکاۃ والصیام والحج والجہاد و توفیر الفی و صدقات و انزاء الحدود والاحکام و منع الصغور والاطراف. امام کیا فرما رہے ہیں یہاں پر؟ یہ بنیاد دین, بنیاد دین جو ہے وہ امامت ہے. امامت سے نماز قائم ہوتی ہے, امامت سے زکات قائم ہوتا ہے, امامت سے روزے قائم ہوتے ہیں, امامت سے حج قائم ہوتی ہے, اور امامت سے ہی جہاد ہوتا ہے. جہاد امامت کے بنا نہیں ہوتا. اور جو مال غنیمت ملتا ہے بنا خون بہائے, یہ امامت کی طرف سے ہے, اور امامت منشور خدا ہے, اور امامت کے ذریعے ہی حد جاری ہوتی ہے. حد کون جاری کرتا ہے؟ سزا کون دیتا ہے؟ وہی دے سکتا ہے جو حکومت میں ہو. اگر کوئی آپ کا آج مال چوری کرے, آپ کہیں آپ بھی مسلمان ہو میں بھی مسلمان ہوں, اسلام کا حکم ہے کہ اس کی انگلیاں کاٹ دیں, آپ کاٹ سکتے ہیں؟ نہیں کاٹ سکتے. ہاں, آپ کو حاکم کے پاس جانا پڑے گا, حاکم فیصلہ کرے گا کہ ہاں اس نے چوری کی ہے اور اب اس کے ہاتھ کاٹ دیے جائے. امامت کے ذریعے یہ کام ہوتا ہے. یعنی امامت واضح کر دیا امام رضا نے کہ امامت نظام اسلام ہے, لیکن اس وقت نظام کس کے اختیار میں ہے؟ مامون کے اختیار میں ہے, ظالم کے اختیار میں. اور تم یہاں بیٹھ کر کے امامت کے نعرے لگاتے ہو, تم ان چکروں میں لگے ہو کہ علی ولی اللہ شہادت ثالثہ ہونی چاہیے یا نہیں ہونی چاہیے, یا علی مدد کہنا چاہیے یا نہیں کہنا چاہیے, ان چکروں میں لگے ہوئے ہو, بلکہ حقیقت امامت اور حقیقت ولایت علی سے دور ہو گئے ہو. یہ وہی خطبہ ہے جو تفسیر ہے خطبہ جناب سیدہ کا, وہی خطبہ جناب سیدہ نے اسی طرح کا خطبہ جا کر کے دیا ہے, اور یہی کہا ہے کہ امامت نظام دین ہے. جناب سیدہ نے بھی یہی کہا, ولایت علی ابن علی, علی ابن ابی طالب حسنی, فمن دخل حسنی آمن بالعذاب. علی ابن ابی طالب کی ولایت قلعہ ہے, جو اس قلعے کے اندر آ جائے وہ عذاب سے محفوظ ہے. کیسے آئے قلعے کے اندر؟ قلعے کے باہر کھڑے رہے کے نعرہ لگائے کہ قلعہ بڑا خوبصورت ہے, بڑا مضبوط ہے, دشمن کے نرگے میں بیٹھ کر کے نعرہ لگائے کہ یہ قلعہ بہت محفوظ کرنے والا ہے بڑا, پہلے قلعے کے اندر جائے, یعنی وہ قلعہ بنائے, وہ نظام لائے تو حفاظت ہے. آج عراق میں لوگ جاتے ہیں, خطرات ہیں نا وہاں پر, جتنے زائرین ابھی اربعین میں گئے بڑے خطرات ہیں وہاں پر, لیکن امام رضا کے حوضے پہ چلے, روضے پہ چلے جائے, کوئی ایک بھی گند لے کر بھی آپ کو وہاں پر سیکیورٹی گارڈ نہیں ملے گا. کیوں کیوں اتنا محفوظ ہے حرم امام رضا, اور کیوں حرم ابا عبداللہ اور حرم امیر المومنین, حتیٰ کہ سامرہ کے حرم پہ جانے کی بھی اجازت نہیں ہے, کیوں وہ محفوظ نہیں ہے اور کیوں یہ محفوظ ہے؟ فرق کیا ہے دونوں میں؟ کہ یہاں نظام ولایت ہے, یہاں وہ قلعہ موجود ہے جس نے تحفظ دیا ہے. امامت وہ ہے جس سے اسلام کی ملکوں کی سرحدیں محفوظ رہتی ہیں. آج پاکستان میں کہتے دہشت گردی ہے, دہشت گرد باہر سے آتے ہیں, سرحدوں سے آتے ہیں, یہاں سے آتا ہے, اسلحہ آتا ہے, یہ کیوں ہوتا ہے؟ کیونکہ سرحدیں محفوظ نہیں ہیں, نہ دین کی سرحد محفوظ ہے, نہ ملک کی سرحد محفوظ ہے. کیوں محفوظ نہیں ہے؟ کیونکہ نظام اسلامی نہیں ہے, نظام ولایت نہیں ہے. اگر جوہلا کے ہاتھ میں زمان دو گے ملک کی, یہی ہوگا, یہی ہوگا, جوہلا کی پارٹیوں کا حصہ بنو گے یہی ہوگا, کچھ نہیں ہوگا, صرف چہرے بدلیں گے. ایک بینک روبر ڈکیت چلا جائے گا نظام میں سے, ایک کرکٹر آئے گا. کرکٹروں سے نجات نہیں ملتی ہے ملک کو, امامت سے ملتی ہے, ولایت سے ملتی ہے, نظام سے ملتی ہے. یہ نجات دہندہ نہیں ہے, یہ غلط ہے ہماری سوچ, کیونکہ نہیں سمجھا امامت کو. در حقیقت امامت ہے کیا؟ یہ امام رضا یہاں پر فرما رہے ہیں کہ تم نے, اور تنانی خطبہ کبھی انشاءاللہ فرصت ہوئی, اس ایک ایک جملے کی اس کی تفسیر کی ضرورت ہے کہ کیا امام فرمانا چاہتے ہیں. لیکن لب لباب یہی ہے کہ جب امام نے دیکھا, امام رضا نے, کہ تم ولایت کی باتیں کرتے ہو, تب جا کر کے یہ بیان فرمایا کہ ولایت کیا ہے, کیا ہے ولایت. ولایت تم نے جو سمجھا ہے وہ نہیں ہے, ولایت علوی حکومت کو لانا ہے, نہ کہ صرف علی کا نام لینا ہے. علی اس بات سے خوش نہیں ہوتے, اس بات سے امیر المومنین راضی نہیں ہوتے کہ کوئی میرا نام لے لے میں خوش ہو جاؤں, کوئی میری تعریف کر دے میں خوش ہو جاؤں, اس سے نہیں راضی ہوتے. ایک شخص آیا امیر المومنین کے پاس, علی کے فضائل پڑھنے لگا, علی کی بہادری اور شجاعت کے فضائل پڑھے اس کو, کہتا یا امیر المومنین آپ کتنے بڑے شجاع ہیں. اچھا کیوں؟ آپ کسی سے نہیں ڈرتے, ہر میدان میں آپ سامنے ہوتے ہیں, کبھی پیٹ دکھا کر بھاگتے نہیں ہیں. کوئی ذاکر کوئی شاعر تھا, آ کر کے قصیدے پڑھنے لگا امیر المومنین کے, سوچا بھی امیر المومنین نے کچھ نکال کر کے جیب میں سے اس کو ہدیہ دینا ہے, کوئی انولپ کوئی کور اس کو دینا ہے کہ تجھے میری تعریف کی ہے تو یہ ملے گا تجھے تحفہ. امیر المومنین نے بلکہ الٹ کام کیا, اس کے فضائل پڑھنا شروع کر دیا. کیا کہا؟ کہ میں اتنا شجاع نہیں ہوں جتنا تو شجاع ہے, کہ تو مجھ سے زیادہ شجاع. کہتا مولا میں آپ کام میں مچھر نہیں مار سکتا, ہاں میں شجاع. کہا ہاں, کہ میں ثابت کرتا ہوں. کہ کیسے؟ کہا علی تو نے سچ کہا, کسی سے نہیں ڈرتا لیکن خدا سے ڈرتا ہے. تو ہر ایک سے ڈرتا ہے لیکن خدا سے نہیں ڈرتا ہے, تو اللہ سے نہیں ڈرتا. تو بتا کون شجاع ہے؟ علی جس سے ڈرتا ہے تو اس سے بھی نہیں ڈرتا. شجاعت تو تیرے اندر زیادہ ہے. اس طرح کے بہت سے لوگ ہیں جو ائمہ کے پاس آتے تھے, اس وقت کیمرہ نہیں تھا, ورنہ آ کر کے فوٹو نکال کے جاتے کہ دیکھو میں مولا علی کے ساتھ کھڑے ہو کر فوٹو نکال کر آئے. آج بھی کرتے ہیں لوگ, جاتے ہیں رہبر کے ساتھ فوٹو نکال کر کے آتے ہیں, کوئی صلی اللہ علیہ وسلم کے ساتھ فوٹو نکال کر آتا ہے, یہ دیکھو جی یہ ہمارے ساتھ فوٹو. اس وقت بھی تھے ایسے لوگ, آتے تھے ملتے تھے اور جا کر کہتے تھے ہم خلیفہ وقت علی سے مل کر کے آئے, کوفے میں دست بوسی کیے ان سے, باتیں کیے ان سے. اس سے نہیں علی راضی ہوتے. اگر راضی کرنا امام ہو تو اس نظام کی طرف قیام کرے جس کی آرزو علی کو ہے, جس کی آرزو فرزند زہرا کو ہے. امام رضا یہ بتانا چاہتے ہیں کہ تمہاری یہ باتیں یہ دعوے نہیں ہیں کسی کام کے. کیوں مامون نے یہ ظلم کیا امام پر؟ امام کو مدینے سے بلوایا خراسان. کیوں؟ تاریخ کا پس منظر اس طرح سے ہے کہ ہارون رشید کے بعد جب ہارون رشید کی موت ہوتی ہے, ہارون رشید کے دونوں بیٹے امین اور مامون, ان کے اندر خلافت کی جنگ ہو جاتی ہے آپس میں. اور بنی عباس جو کچھ عرصہ پہلے ہی وجود میں آیا ہے, بنی عباس نے جو نعرہ لگایا حکومت میں آنے کا وہ یہ تھا کہ ہم اہل بیت کو ان کا حق لوٹائیں گے. اہل بیت کے نام پر انہوں نے لشکر جمع کیا, جمع کر کے بنی امیہ کو جنگ کی اور بنی امیہ کو شکست دی, لیکن اہل بیت کو حق نہیں لوٹایا. اس سے بہت ہی تشویش اور ایک بغاوت کا ماحول ہمیشہ بن رہا تھا. امام صادق کے دور میں بنی عباس کی حکومت آتی ہے, پھر امام موسیٰ کاظم کے دور میں بہت سختی کی, امام موسیٰ کاظم کو زندان میں رکھا. ہارون نے بڑی سختی کی, بہت مظالم کیے, ٹارچر کیا امام موسیٰ کاظم کو, کیونکہ اسے ڈر تھا کہ اگر میں نے امام موسیٰ کاظم کو باہر چھوڑ دیا, عوام پھر امام کی طرف آئے گی اور کہیں کوئی قیام نہ ہو جائے. ہارون کے بعد ان دونوں بھائیوں میں ایک طرف جنگ تھی, اور امین کا خادمہ کیا مامون نے, مامون خراسان میں تھا, حاکم بن گیا وہاں پر. اب مامون کے لیے بھی یہی مشکل تھی کیونکہ خراسان میں تھا, یہ بغداد میں امین تھا یا خراسان میں تھا, خراسان یعنی ایران جو آج کا ہے, اس وقت وہاں پر اکثریت علویوں کی تھی. یہ حدیث جو بیان کی ہے اس سے بھی ثابت ہے کہ اکثر علوی وہاں پر تھے, اور مامون نے بہت احتیاط کے ساتھ روٹ بھی بنایا تھا امام رضا کا کہ بصرہ لے کر کے جانا, وہاں سے یہاں لے کر کے جانا, اور ان ان شہروں سے نہیں گزرنا, کہ بڑا خطرہ تھا کہ کہیں کوئی حرکت اور نہضت امام مومنٹ کوئی امام نہ چلا دے. یہ ڈینجر تھا اسے, یہ تھریٹ تھا بہت بڑا, کیونکہ علوی بلے امام کے چاہنے والے, اگر کوئی آ کر کے انہیں صحیح جہت دے دے, صحیح ڈائریکشن دے دے, تو ڈائریکشن بدل دیں گے. ایک شیعہ جس کے نزدیک اگر امامت کا تصور غلط ہے, اگر اسے لوجیکلی دلائل کے ذریعے سمجھایا جائے تو پوسیبلٹی زیادہ ہے کہ وہ مان لے گا, مان لے گا وہ. ایک غیر شیعہ نہیں مانے گا, لیکن شیعہ جلدی قبول کر لے گا, سوائے اس کے کہ ہٹ درمی ہو یا اور دوسرے مسائل ہو, قلب سخت ہو گیا ہو, قساوت قلب ہو, یہ اور چیزیں. علویوں سے خطرہ تھا مامون کو کہ یہ کسی بھی وقت بیدار ہو سکتے ہیں, اسی لیے مامون نے امام رضا کو بلایا تاکہ امام رضا کو یہ بلا کر کے ثابت کرے کہ امام رضا میرے ساتھ ہے, میری حکومت کا حصہ ہے, تاکہ اس سے جو ہے امت خاموش رہے. امام رضا کو مدینے سے بلایا, اور مدینے سے جب امام رضا نکلے ہیں اس وقت سارا مدینہ جمع تھا, اصحاب رسول کے فرزند, بڑے بڑے صحابیوں کی اولادیں وہاں پر موجود تھیں, وہ جنہوں نے عہد کیا تھا رسول اللہ سے کہ ہم آپ کی آل کی حفاظت کریں گے, ये सारे मौजूद थे। वहां से निकलते इमाम रजा, चंद सिपाही आकर के इमाम रजा को लेकर के जाते, लेकिन कोई एक शमशीर भी बाहर नहीं निकलता कि इमाम की दिफा करे, कोई नहीं करता ये बात। और इमाम रजा ने फिर अपने खानवादे की तरफ, अपने घर वालों की तरफ रुख किया और वहीं से सवार होकर घोड़े पर कहा कि मेरे जाने के बाद मेरी आजादारी करना, मातम करना, गिरिया करना, कि ये वक्त आजाद है, ये मसाइब इमाम है। मसाइब इमाम ये नहीं है कि सिर्फ इमाम को जहर दे दिया जाए, मसाइब इमाम ये है कि वो मदीना जहां पर रसूलल्लाह के दौर में अंसार मौजूद थे, लेकिन आज फर्जंद रसूल की नुसरत के लिए कोई तैयार नहीं, कोई भी नहीं तैयार है, कोई नहीं आ रहा। इमाम रजा को वहां से लेकर के मामून ने बुलाया और फिर क्या कहा इमाम से, इमाम से कहा कि ये हुकूमत मैं आपको देता हूं। मामून की साजिश थी कि मैं आपको देता हूं। इमाम ने एक ही जुमला कहा उससे कि ये तेरी थी कब जो तू मुझे दे रहा, तू कब था इसका हाकिम, तू कब था इसका वारिस, तू कौन होता है मुझे देने वाला, कि तू हमारा ही हक है, हमारा ही हक तू हमें लौटा रहा है, तूने तो कसब किया इसे। इमाम ने कहा नहीं चाहिए, क्यों नहीं चाहिए इमाम को हुकूमत, मिल रहा है ना हक की हुकूमत, ले ले ना, क्योंकि इमामत, इमाम इमामत उस वक्त कबूल करता है जब वो सही दर से आए। इमाम उम्मत का इमाम है, उम्मत कहे कि हमें आपकी इमामत चाहिए, मामून की इमामत नहीं चाहिए, मामून की दी हुई इमामत इमाम रजा की जूती की नोक पर है, नहीं चाहिए। अबू सुफियान ने आकर के अली को मौका दिया कि आए कयाम करें, मैं इमामत लौटाता हूं, का नहीं चाहिए। जब उम्मत आई अली के दर पे, अली ने कबूल किया। ये नहीं क्या खुदा इमाम जमाना को इमाम नहीं बना सकता, मौजिजा नहीं कर सकता, होता कर सकता है, लेकिन ना वो उम्मत जिसकी इमामत करनी है इमाम जमाना को, वो पहले आए मैदान में, वो इमाम की इस तरह से मुंतजर हो जाए, ऐसे ही हुजूम के साथ इमाम की तरफ बढ़े जैसे वो मदीने में अली की तरफ गए बैत के लिए, ऐसे आए, नहीं कबूल की। फिर मामून ने क्या कहा, कहा ठीक है आप इमामत नहीं कबूल करते, आप मेरे वली अहद बन जाएं, यानी जब मैं मर जाऊंगा उसके बाद आप हाकिम हैं। इमाम ने कहा ये भी नहीं कबूल, कहा नहीं कबूल है, ये भी मुझे नहीं कबूल। फिर मामून ने एक वाकया दोहराया ताकि आपको याद है, खलीफा दुअम के बाद एक शूरा हुई थी, उस शूरा के अंदर खलीफा दुअम ने अपनी वसीयत की थी कि 6 अफराद को बुलाया जाए, उसमें एक अली इब्न अबी तालिब भी होंगे, और इसमें फैसला किया जाए कि कौन खलीफा सेवम होगा, और जो इस फैसले को कबूल ना करे उसकी गर्दन सर से जुदा कर दी जाए उसी वक्त। मामून ने इमाम रजा को धमकी दी कि मैं ये काम करूंगा, अगर आप नहीं मानेंगे तो मैं आपको कत्ल कर दूंगा। इस सिचुएशन में इमाम है, जहां एक तरफ इमाम का काम है कि उम्मत को बेदार करना है, उम्मत को हक के इमामत की मारिफत कराना है, इस हालत में अगर इमाम को कत्ल कर दिया जाए तो बाहर जो माजरा निकल के आएगा वो कुछ और है, जो यजीद भी चाहता था किसी तरह से कि मदीने में कत्ल कर दिया जाए हुसैन को खामोशी से रात की तनहाई में, मक्के में हज के दरमियान कत्ल कर दिया जाए ताकि ये मामला दब जाए, किसी को पता न चले। इमाम ने कहा ठीक है मैं कबूल करता हूं, लेकिन एक शर्त पर। क्या? का वली अहद मैं बनूंगा, लेकिन तेरे निजाम की, तेरे हुकूमत की कोई भी उमूर मैं अपने जिम्मे नहीं लूंगा, यानी कोई मिनिस्ट्री मैं अपने जिम्मे नहीं, सिर्फ नाम के लिए मैं वली अहद हूं, और मैं तेरे महल में भी नहीं रहूंगा, मेरे रहने की जगह अलग हो। इस शर्त पे इमाम ने कबूल किया, और इस अपॉर्चुनिटी को इमाम ने इससे फायदा उठाया कि इमाम जब भी मामून के दरबार में होते, बहुत से मुनाजरे किए इमाम ने, بہت بیداری اور شعور کی ایک لہر چلائی وہاں پر. جب عید کا دن قریب آیا, عید کا دن, تو مامون نے فضل ابن سہل سے کہا کہ جائیں, میں چاہتا ہوں کہ امام رضا سے امامت کرائیں عید کی نماز کی, تاکہ لوگوں کو یقین ہو جائے کہ میں ان کے ساتھ ہوں اور میری حکومت محکم ہو جائے. فضل ابن سہل نے کہا کہ یہ غلطی نہ کرنا, کرنے کوئی مسئلہ نہیں. امام سے کہا, امام گھر سے باہر نکلے, گھوڑے پہ نہیں سوار ہوئے, ہاتھ میں عصا لیا اور جتنے صحابی ساتھ تھے ان سب کو کہا ہاتھ میں عصا لے, اور ہر کوئی جو ساتھ میں نکلے نماز کے لیے اس کے ہاتھ میں ایک لکڑی ہونی چاہیے. اپنے جوتوں کو اتار دیا اور ننگے پیر اللہ اکبر کی تکبیر لگاتے ہوئے امام مصلی عید تک چل پڑے. جہاں جہاں سے امام نکلتے سارے علوی شیعہ امام کے ساتھ ہونے لگے. فضل ابن سہل نے یہ منظر دیکھا, اس نے فوراً مامون کو اطلاع دی کہ یہ تو اسی وقت ممکن ہے کہ اس عید کی نماز کے اندر ہی ایک قیام ہو جائے اور تیری حکومت پلٹ جائے. فوراً کہیں کہ جا کر کے امام کو روکے, امام کو روکا اور نماز نہیں پڑھنے دی. یعنی یہ امام کا کام تھا کہ امت کو بیدار کرنا, ایک نہضت چلانا, ایک قیام کرنا جس طرح کی بھی حالت میں. جب مامون نے دیکھا کہ امام کا صرف وجود خراسان میں شیعوں کو بیدار کر رہا ہے, ایک کام اور جو امام نے کیا وہ تھی عزاداری. دیبل جیسے شاعر جو موجود تھے ان کے ذریعے انقلابی اور حماسی عزاداری کروانا شروع کی. جگہ جگہ عزاداریاں ہوتی, ایک مومنٹ جو چل پڑا ہے. آج جو اربعین میں کئی ملین, 25-30 ملین افراد جو کربلا پہنچے ہیں, یہ خود ان کا پہنچنا ایک مومنٹ ہے اپنے آپ میں, ایک شیعہ کی طاقت کا اظہار ہے. یہ بات اور ہے کہ اس میں ایک بڑا طبقہ جو ہے وہ امامت کی معرفت کے بنا پہنچا ہے, لیکن ظاہراً دشمن کے نزدیک یہ وہ ہے جو حسین ابن علی کی طرف جا رہے ہیں. اگر انہیں جہد مل جائے, جو انشاءاللہ ملے گی, مقام معظم رہبری اور ولایت کا سایہ جو ہے اس کے ذریعے انہیں جہد ملے گی. جس دن یہ جہد مل گئی, اسی کاروان کے ہاتھے, انہی عزاداروں کے ہاتھوں عراق میں, کم از کم عراق میں طاغوت کا خاتمہ ہوگا, داعش کا خاتمہ ہوگا. یہی کام امام رضا نے کیا, ایک مومنٹ چلا دیا جس سے دشمن گھبرا گیا, مامون گھبرا گیا. کیوں کہتے ہیں کہ عزاداری میں نکلے باہر, جلوسوں میں آئے, یہ نہ دیکھے کس کا جلوس ہے, کس تنظیم کا ہے, کس پارٹی کا ہے, کون کر رہا ہے, کون نہیں کر رہا ہے, آئے جلوس میں نکل کر کے باہر. کیوں؟ تاکہ اس سے دشمن کو پتا چلے کہ شیعہ کی طاقت کیا ہے. دشمن چاہتا ہے بم دھماکے کر کے, ٹیررسٹ حملے کر کے, خودکش حملے کرا کے, تاکہ شیعہ ڈر کر کے گھروں میں بیٹھا رہے. اس وقت جہاں جہاں پر یہ حالات ہیں, شیعوں کو اپنی پوری وجود کے ساتھ باہر آنا چاہیے. یہ امامت کا درس ہے, یہ رشتہ ہو امامت کے ساتھ. اسی لیے مامون نے امام رضا کو شہید کیا. اس لیے شہید کیا کہ اگر نہ شہید کرتا تو بہت جلدی ایک تحریک اور ایک نظام وجود میں آ جاتا. ہر امام کی یہ کوشش تھی, ہر امام کی یہ کوشش تھی کہ نظام آ جائے. ایک واقعہ ہے زرارہ کا, امام صادق کے دور پہ. وہ کہتے ہیں میرا ایک دوست ہے مولا سے کہ جس کے ساتھ جو مخلوص ہے, کسی نے قرض لیا ہے, اسے طلبگار ہے. وہ قرض جس نے لیا ہے وہ حکومت کا حصہ ہے, منصور کی حکومت کا حصہ ہے, منصور کی حکومت کا حصہ ہے. وہ چاہتا ہے کہ آپ سے پوچھے کہ اگر جلد ہی حکومت اسلامی آنے والی ہے تو اس مسئلے کو چھوڑ دے گا وہ, کہ بعد میں سارے حقوق سب کے مل جائیں گے. تو آپ بتائیں مولا کہ کیا آپ کی حکومت اسلامی آنے والی ہے جلد؟ کہاں کہا کیا ایک سال میں آ جائے گی؟ کہاں کہا کیا دو سال میں؟ ایک نہیں, دو سال میں آ سکتی ہے. کہاں آ سکتی ہے؟ یعنی امام کی تیاری جاری ہے ہر عصر میں امام کی کہ ایک قیام ہو اور حکومت آئے، لیکن وہ امت نہیں ملتی ہے امام کو جو یہ کام کرے، وہ امت نصیب نہیں ہوتی. امام سے جو رشتہ جوڑنا ہے وہ امت کا رشتہ جوڑنا ہے. وَلْتَكُمْ مِنْكُمْ أُمَّةً يَدْعُونَ عَلَى الْخَيْرِ وَيَأْمَرُونَ بِالْمَعْرُوفَ وَيَنْهَوْنَ عَنِ الْمُنْكَرِ. قرآن کہتا ہے امت بنو تاکہ تمہارے ہاتھوں سے خیر ہو اور امر بالمعروف اور نہیں عن المنکر ہو، معاشرے کے اندر معروف ویلیوز پیدا ہو اور منکرات کا خاتمہ ہو. امت بن کر کے امر بالمعروف اور نہیں عن المنکر کرو، فساد کو ختم کرو، پھر امام تمہارے پاس آ جائے گا. یہ مظلومیت ہر امام کی یہی ہے کہ امام کو امت نہیں ملی، ناصر نہیں ملے. اگر امام کو ناصر مل جائے تو کربلا برپا ہو جاتی. ناصر چاہیے امام کو، ناصر بننے کے لیے پہلے امت بنے، نہ عبداللہ ابن عمر بنے جو صرف جا کر کے امام کے جسم سے یا امام کی کسی بھی مقدسات کو مس کر لے اور پھر متبرک ہو جائے، خوش ہو جائے کہ جی میں متبرک ہو گیا، میں بھی پاک و طاہر ہو گیا. نہ، اس سے نہیں ہوتا. اگر پاک و طاہر کرنا ہے، امام سے متبرک ہونا ہے، تو جون کی طرح متبرک ہو، حبیب کی طرح ہو، بریل کی طرح ہو، مسلم ابن اوسجا کی طرح ہو، کہ اپنے خون سے انسان اپنے آپ کو متبرک کرے. وہ خون جو راہ خدا میں جائے، جو امام کی امامت کے سائے میں جائے. اس وقت امت کون ہے؟ اس وقت امت وہ حزب اللہ ہے، وہ جوان ہے جو اس وقت حرم زینبی کی دفاع کر رہے ہیں، جن رات دفاع کر رہے ہیں. آپ کو خبریں نہیں آتی یہاں پر، لیکن کئی شہداء حزب اللہ نے اس مقاومت میں دیے. صرف سیریا جو شیعہ حکومت نہیں ہے، وہاں پر حرم زینبی کی دفاع میں ہر روز کوئی نہ کوئی شہید کا جنازہ سیریا سے لبنان کی طرف آتا ہے. عراق میں دفاع کی ہے، یہی بسیجیاں نے رہبر میں جا کر کے وہاں پر دفاع کی ہے، حرمین کو بچایا ہے. ورنہ جس طرح سے داعش عراق میں داخل ہوا تھا، بہت قریب تھا، تقریباً 200 کلومیٹر کے فاصلے کے نجف کے فاصلے پر داعش موجود تھا. اس لشکر ولایت نے جا کر کے اس کی دفاع کی ہے، اس سپاہ ولایت نے جا کر کے، یہ انصاران حسین نے جا کر کے دفاع کی ہے. یہ وہ رہبر اسلامی ہے، ولی فقیہ ہے، جس نے آج آپ کے حرمین کو، ہمارے حرمین کو محفوظ کیا ہے. یہ وہ رہبر ہے، یہ ولایت ہے جس کے ہمیں قدردان بھی ہونا چاہیے. یہ نہیں کہ کوئی بھی اٹھے اور ولایت کی توہین کرے، ولی فقیہ کی توہین کرے، رہبر کی توہین کرے اور ہم برداشت کریں. واقعی مقام معظم رہبری آیت اللہ سید علی خامنائی دامت اللہ علیہ کا بہت عظیم مقام ہے، بہت واقعی یہ وہ ہے جس کی امام زمانہ انتظار میں، جس کے علی انتظار میں تھے. یہ وہ ہستی ہے جس نے احسان کیا ہے اس وقت تشیعوں کے اوپر. ایک تو تشیعوں کو زندہ رکھا ہے، فقر سے تشیعوں کا سر بلند کیا ہے، حرم تشیعوں کی دفاع کی ہے، درود پڑھے، سلام کرے اس رہبر معظم رہبر عزیز پر، جس نے راہ بتائی ہے دنیا کو کہ راہ نجات کیا ہے، راہ مقاومت، راہ استقامت، صبر.
سید السلامتی مقام
میں اگر نہیں کریں گے تو پھر اسی طرح سے جیسے ائمہ تنہا ہو گئے، یہ رہبر بھی تنہا ہو جائے گا. یہ نہ دیکھیں کوئی بھی ہے، ایک شخص ہے جو اشس ابن قیس کندی، بڑا معروف نام ہے، جس کی بیٹی وہ تھی جو امام حسن کی زوجہ تھی اور امام حسن کو زہر دیا جس نے، اشس ابن قیس کندی، جو صفین میں بھی جس نے امیر المومنین کی مخالفت کی، لشکر امیر المومنین میں تھا. ایک مسجد کوفہ میں علی بیٹھے ہوئے تھے اور अजमियों की जमात थी, यानी गैर अरब वहां पर ईरानी, ये आकर के अली से दर्श ले रहे थे, जो नए नए मुसलमान बने थे, आते थे लोग उस वक्त कई कई जगह से और मुसलमान इस्लाम कबूल करते थे, ये नए नए मुसलमान थे। ये अरब था, इसे अरब तकब्बुर और इस्तिकबार इसके अंदर बहुत था, जो आज भी है इन अरबों के अंदर। ये आया कूफे में, इस मस्जिद में आया, मस्जिद कूफा में देखा कि सारे अजमी पर हुजूम लगा हुआ है, अली वहां पर है, अली अरब थे, इजाजी थे अली अल-मुमिनीन, तब मैं पीछे नहीं बैठ सकता हूं, मुझे आगे जाकर के अली के साथ बैठना है, क्योंकि मेरा मकाम है, मैं अरब हूं। इसने लोगों के दरमियान से पैर मारना शुरू किए, धक्का देना शुरू किया, लोगों में बड़े बड़े कदम लगाए, दुत्कारा लोगों को और आगे बढ़ने लगा। वहीं पर अमीर अल-मोमिनीन खड़े हो गए, वहीं पर
मोहम्मद आले मोहम्मद बुलंद है सलाम।
अमीर अल-मोमिनीन वहीं खड़े होते, क्या कहा? इन सारे अजमियों को देख करके कहा, तुम में से कोई है जिसे शक हो अली के अदल के ऊपर, अगर अली इस मुस्तकबिर को इसी वक्त जलील और रुस्वा करे और उसे कत्ल कर दे, तुम्हें से कोई है जो अली पे शक करे कि अली ने आदिलाना काम नहीं किया? अली को यह गवारा नहीं है कि कोई अली की बजम में, कोई इमामत की बजम में उम्मत बन करके आ करके बैठे और उसकी तौहीन हो, अली को यह गवारा नहीं है। तो कैसे मुमकिन है कि फर्जंद अली वली फकी की कोई तौहीन करे और इमाम जमाना को यह गवारा हो? फिर चाहे वो मुश्तहिद हो, मर्जा हो, आलिम हो, कोई भी हो, जो वली के अम्र की तौहीन करे उसे इमाम जमाना भी कबूल नहीं करते। यही है राज हल मिन नासिर जनसुल्ला। हुसैन को ऐसे नासिर चाहिए जो इमामत की दिफा करे, क्योंकि इमामत निजाम दीन है, दीन की बका इमामत से है, विनायत से है। हुसैन क्यों पुकारते कि आए कोई मेरी नुसरत करे, क्योंकि अगर इमाम की नुसरत करेंगे तो गोया दीन की नुसरत है, दीन की दिफा है। इस रास्ते को जिंदा रखे, इस रास्ते को बाकी रखे। क्यों करबला वजूद में आई, क्यों 72 तन शहीद हुए, क्यों हुआ यह वाकया? इसलिए नहीं कि यजीद मौजूद था, इसलिए नहीं कि चंद हजार शामी दुश्मन अहले बैत थी, इसलिए करबला वजूद में आई कि कई लाख मुकद्दस माप दीनदार लोग मौजूद थे लेकिन यजीद की फसाद पर, जुल्म और सितम पर खामोश थे। करबला उम्मत की खामोशी का नतीजा है। जिनके कानों में ये सदाए हलमिन पहुंची लेकिन खामोश रहे, नजरअंदाज कर दिया जिन्होंने। इसलिए करबला वजूद में आई है। करबला एक ट्राइंगल का नतीजा है, वो जालिमीन है, कातिलीन है, और ये सामईन है जो सिर्फ सुनते हैं, साकतीन है जो सिर्फ खामोश बैठे हुए हैं, इनकी वजह से करबला वजूद में आई है। अगर ये निकल करके आ जाते तो किसी में जरूरत नहीं थी कि वली खुदा को कत्ल कर सके, कोई कर नहीं सकता था ये काम। किसी ने सवाल किया ना कि इमाम खुमैनी ने इतना बड़ा काम किया लेकिन उनको शहादत की मौत नहीं मिली, शहादत की मौत नसीब नहीं हुई। अजीजा, ये कमी नहीं है मकाम में, यह बुलंदी है मकाम की। کیوں؟ کیونکہ شہید وہ امام ہوتا ہے جس کے ساتھ کوئی نصرت کرنے والا ناصر نہ ہو، جس کا کوئی مددگار نہ ہو، جس کا کوئی محافظ نہ ہو، جس امام کو امت مل جائے اسے کوئی شہید نہیں کر سکتا۔ یہ امام کی امت کے لیے فخر ہے کہ ان کی موجودگی میں ان کا امام دنیا سے قتل ہو کر کے شہید ہو کر کے نہیں گیا۔ یہ فخر ہے، یہ اس امت کے لیے فخر ہے۔ شہادت، اسارت، چار کربا، تین راستے ہیں صرف۔ جب مومن قیام کرے، امت قیام کرے، یا غالب پا جائے، غلبہ ہو جائے دین کا، یا شہید ہو جائے یا اسیر ہو جائے۔ کربلا میں دونوں کام ہوا، شہادت بھی ہوئی، اسارت بھی ہوئی، اور غلبہ بھی ہوا، لیکن 1400 سال کے بعد۔ ایسے ہی ہوتا ہے، کچھ بیج ایسے ہوتے ہیں جن کو بہت وقت لگتا ہے اپنا پھل لینے میں، کچھ درخت ایسے ہوتے ہیں، کھجور کے درخت ایسا درخت ہے جسے 8-10 سال لگتے ہیں بیج ڈالنے کے بعد، جب اس میں سے وہ کھجور، وہ خورما نکل کر آتا ہے۔ حسین نے بھی کربلا میں اپنے خون سے وہ بیج ڈالا جس کا ثمر آج نظر آ رہا ہے، آج نظر آ رہا ہے جس کا ثمر۔ یہ حزب اللہ کے جوان، یہ اصحاب حسین میں سے ہے، ان کا مقام شدہ نہیں ہے، یہ بسیجی جوان، یہ اصحاب حسین میں سے ہیں، جدا نہیں ہے ان کا مقام۔ قدر کرنا چاہیے ہمیں، اسی لیے ہم سلام پڑھتے ہیں، زیارت پڑھتے ہیں، السلام علی الارواح التي حلت بفنائه، درود آپ پر اے اصحاب حسین، ان پاک روحوں پر درود ہو جو آپ کے سائے ہوں، اور ان اسیروں پر درود ہو جو آپ کی کٹی ہوئی گردنیں نیزوں پر بلند تھیں اور اس کے سائے میں یہ اسرا چلتے رہے۔ اسیروں کا کاروان جب چلا ہے کربلا سے، ایک مقام آتا ہے جہاں پر یہ کاروان رک جاتا ہے، کافی دیر تک کاروان ٹھہرا ہوتا ہے۔ جناب زینب پوچھتی ہے، اے بیٹا سجاد، کیا ماجرا ہے، یہ قافلہ کیوں روک دیا گیا؟ کہے پھوپھی اماں، آپ کو نہیں پتا کہ آگے کون سا شہر ہے؟ کہ آگے کوفہ ہے، اور ابن زیاد نے حکم دیا ہے کہ کوفے کے بازاروں کو سجایا جائے۔ زینب نے پوچھا، بیٹا سجاد، یہ وہی کوفہ ہے جو میرے بابا کا دارالخلافہ تھا؟ یہ وہی کوفہ ہے جس کے باہر میرے بابا نے میرے قافلے کو روک دیا تھا؟ کیونکہ دن کے وقت زینب کوفے کے باہر پہنچی، علی نے حکم دیا زینب کے محمل کو روک دیا جائے، زینب و کلثوم کو وہی روک دیا جائے، رات کی تاریکی میں ان کو لے کر کے آئے کہ زینب کے محمل پر بھی کسی نامحرم کی نظر نہ پڑے۔ آج اسی کوفے سے زینب کو جانا ہے، اسی کوفے کے بازار سے زینب کو جانا ہے، اور بے ردا، بالوں سے چہروں کو چھپا کر یہ قافلہ جب کوفے سے گزرتا ہے، سر نیزوں پر ہے، سر نیزوں پر ہے، سر نیزوں پر ہے، ساتھ میں بیبیاں ہیں، لوگ سروں کی طرف دیکھتے ہیں، بیبیوں پہ نظر پڑتی ہے۔ ایک مرتبہ سید سجاد سے رہا نہیں گیا، اس شامیوں کو بلایا جس کے ہاتھ میں نیزہ تھا، کہا اے شامی، ادھر آ، میں تجھ سے وعدہ کرتا ہوں کہ میں تجھے دینار اور درہم دوں گا، ان سروں کو بیبیوں سے دور لے کر کے جا۔ کہا کیوں؟ کیونکہ جب یہ لوگ ان سروں کو دیکھتے ہیں، میری حرم پر، میری پھوپھی پر، ہماری بہنوں پہ ان کی نظر پڑتی ہے، ان پر نظر پڑتی ہے۔ یہ وہی کوفہ ہے جہاں پر زینب خلیفہ کی بیٹی تھی، یہ وہی کوفہ ہے جب علی کا جنازہ یہاں سے اٹھا رات کی تاریکی میں, جب علی کو ضربت لگی 19 رمضان کو اور علی کو لے کر کے گھر کی طرف آئے. جیسے ہی گھر کی طرف پہنچے گھر میں خبر پہنچ چکی تھی, کوہرام تھا. ایک مرتبہ علی نے کہا حسن بیٹا فوراً گھر میں جائے اور کلثوم اور زینب سے کہے گریا نہ کرے کیونکہ میرے ساتھ نامحرم ہے. یہ وہی کوفہ ہے جہاں سے زینب کو اس حالت میں گزارا جا رہا. راوی کہتا ہے میں نے دیکھا کہ ساری بیبیاں جب ان کو دربار میں لے کر کے جایا گیا, جب لے کر کے جا رہے تھے ان کو, ساری بیبیوں کے ہاتھوں میں گردنوں میں رسن تھی اور ساری کی ساری جھکی ہوئی حالت میں تھی. میں نے سوچا کیا ماجرا ہے, یہ بیبیاں کیوں جھکی ہوئی ہیں. ایک مرتبہ میری نظر گئی اس رسن کے آخری حصے میں, میں نے دیکھا ایک 4 سال کی بچی ہے, اس کی گردن میں بھی رسن ہے. اگر کوئی بھی بیوی اپنی پیٹ اٹھاتی ہے اس کی گردن تنگ ہو جاتی ہے. عجب ہے قافلہ اسیروں کا, عجب ہے ناظرہ نے اٹھائے سلام ہو ہمارا بنت زہرا پر, ثانی زہرا پر, سلام ہو ان بیویوں پر جو بنی ہاشم بھی نہیں تھی, سلام ہو ام فروا پر, سلام ہو ام رباب پر جو حسین کی ناصرہ بن کر نہ صرف کربلا میں رہی بلکہ اسیری بے رضائی کی حالت میں اپنے بچوں کا سر نیزوں کے اوپر بلند ہے اس حالت میں بھی پہنچائی اور کہیں کوئی شکایت نہیں تھی, کہیں کوئی ایک مرتبہ ابن زیاد کے دربار میں لے کر کے جایا جاتا ہے. ابن زیاد ملعون کہتا ہے ان اسرا کو دیکھ کر مجھے خبر ملی ہے کہ حسین کی ایک بہن بھی تھی کربلا میں, وہ کہاں ہے؟ کہا انہی اسرا میں ہے حسین کی بہن. ایک مرتبہ زینب کی طرف دیکھا اور کہا دیکھا خدا نے تمہارے بھائی کے ساتھ کیا کیا, کیسا پایا تم نے کربلا میں اللہ کو. جناب زینب نے کیا کہا, یہ زینب کی مقاومت ہے, یہ زینب کی کربلا ہے. جناب زینب کہتی ہے اللہ ریت جمیلا, ہم نے اللہ کو اتنا حسین کہیں نہیں پایا جتنا کربلا میں پایا, حسین کے لاشوں میں پایا, ان شہدا کے لاشوں کے ٹکڑوں میں ہم نے خدا کو اتنا زیبا پایا. جب یہ سنا ابن زیاد نے کہا کہ زینب کو قتل کریں. جیسے ہی ابن زیاد نے یہ کہا کہ زینب کو قتل کریں, فضہ نکل کر آگے آئی. جناب فضہ آگے آ گئی, کہا پہلے مجھے قتل کریں. جب جناب فضہ پر قتل کرنے کی باری آتی ہے, جناب فضہ کے قبیلے کے لوگ موجود ہیں, یہ نکل کر کے آتے ہیں, خبردار کسی نے ہمارے قبیلے کی خاتون کو قتل کیا. ایک مرتبہ زینب کی آہ نکلتی ہے, اے خدا کنیزوں کے محافظ موجود ہیں لیکن اہل بیت کا کوئی محافظ نہیں. مطلب حسین